ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى لقد من الله على المؤمنين إذ بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين اللہ تعالی نے انسانیت پر اور خصوصاً ایمان والوں پر ایک بہت بڑا احسان کیا ہے کہ اللہ تعالیٰ نے محمد الرسول اللہ صلی اللہ علیہ وسلم جیسی شخصیت کو انسانیت کے لیے سارے عالمین کے لیے اور خصوصاً مسلمانوں کے لیے نبی بنایا ساری انسانیت کو گمراہی سے نکالنے کے لیے اور حق پر چلنے کی طلب رکھنے والوں کے لیے صحیح رہبری عطا کرنے کے لیے اللہ تعالیٰ نے محمد رسول اللہ صلی اللہ علیہ وسلم جیسی شخصیت کو اس آخری دور میں خاتم النبیین بنا کر بھیجا ہے اور یہ بہت ہی تعجب کی چیز ہے کہ ایک انسان جو شرک کفر بے حیائی ظلم و زیادتی اور معاشی اور معاشرتی اعتبار سے ایسے ماحول میں پیدا ہو جو ہر اعتبار سے ان ساری صفات کے اعتبار سے کورا ہو اللہ کے نبی صلی اللہ علیہ وسلم جس ماحول میں بھیجے گئے عرب کے ماحول میں مکہ میں اگر آپ غور کریں تو وہاں کیا تھا ایک ایسا ماحول جس میں پڑھنے لکھنے کا کوئی التزام اہتمام انتظام نہیں تھا لوگ عام طور سے ان پڑھ جہالت کی یہ حالت یہ انتہا کہ لوگ برہنہ کعبہ کا طواف کرتے تھے بتوں کی عبادت کرتے تھے جانوروں کے کان کاٹ دیا کرتے تھے کبھی ان کی جسم کا کوئی حصہ کاٹ کے کھا جاتے تھے اس کو پکا کے زندہ جانور مرا ہوا جانور بھی کھا لیتے تھے اپنی اولاد کو خود اپنے ہاتھوں سے زندہ دفن کرتے تھے فقر کی وجہ سے کبھی بیٹے بیٹیوں کو اور غیرت کی وجہ سے کبھی بیٹیوں کو آپس کی جنگوں میں اصول دیکھنے کی بجائے عام ماحول یہ تھا کہ میرا قبیلہ ہمیشہ حق پر ہوتا ہے اور بعض چھوٹی سی باتوں کی وجہ سے بات جب بڑھ جاتی تو نسل در نسل ان چھوٹی باتوں پر بس دشمنی بن جاتی اور جنگیں جاری ہو جاتی اور ایک دوسرے کو مٹانے کے لیے وہ اپنی پوری طاقت صرف کر دیتے تھے ایک ایسے ماحول میں اللہ کے نبی صلی اللہ علیہ وسلم بھیجے گئے اور بڑی تعجب کی چیز ہے کہ اس ماحول کا آپ کی شخصیت پر کوئی اثر نہیں پڑا اگر پڑا تو یہی کہ آپ صلی اللہ علیہ وسلم ان برائیوں کو دیکھ کر خود اندر ہی اندر کڑتے تھے آپ کو برا لگتا تھا साइंस में माना जाता है, साइकोलॉजी में, कि एक इंसान अपने माहौल की पैदावार होता है। आदमी की सोच माहौल की जमीन पर पनपती और उगती है। जैसी जमीन उसको मिलेगी, जैसा बीज होगा वैसा पौधा होगा। इसलिए आम तौर से माना जाता है कि इंसान की सोच पर उसके सबकॉन्शियस माइंड का बहुत असर होता है। अंदर का जो जहन होता है, जो आदमी के अंदर चला जाता, भूल जाता हो लेकिन अंदर रहता हो, और इंसान की जिंदगी पर उस सोच का बहुत बड़ा असर होता है। इस एतबार से एक आदमी पर उसके अपने माहौल का बहुत बड़ा असर होता है। वो जो भी करता है, बोलता है, उसके समाज का, उसके माशरे का, उसके माहौल का उस पर असर होता है। एक ऐसी ताज्जुब की चीज है कि मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम एक ऐसे समाज में पैदा हुए जो हर एतबार से गिरा पड़ा समाज था, लेकिन उस समाज का आपकी शख्सियत पर असर नहीं हुआ। आप एकदम निखरी हुई शख्सियत के मालिक नबूवत से पहले भी थे और नबूवत के बाद भी थे। फिर अजीब बात यह है कि आप उम्मी थे, अनपढ़, पढ़ना लिखना आपको नहीं आता था, लेकिन आप न सिर्फ अरब के लिए बल्कि सारी इंसानियत के लिए कयामत तक के लिए बेहतरीन मुअल्लिम होने का नमूना है। आप उम्मी, अजीब बात, आप सोचिए कभी इस पे। आप उम्मी हैं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उम्मी हैं, अनपढ़, पढ़े लिखे नहीं। किसी यूनिवर्सिटी में जाना तो दूर की बात है, घर पे भी कभी पढ़े नहीं, पढ़ना लिखना आपको नहीं आता था। इसीलिए हुदैबिया के वक्त में जब सुलह हो रही थी तो अली रदी अल्लाह तआला ने लिखा था वहां पर कि ये मुआहदा है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ से। मुशरिकीन ने कहा कि हम अगर रसूल मानते तो झगड़ा क्यों करते हैं, रसूलुल्लाह काटो, रसूलुल्लाह काट दो उसको, मेट दो उसको। अतारी ने कहा मैं मिटा नहीं सकता उसको, रसूलुल्लाह मिटाऊं, ऐसा थोड़ी होगा, हम नहीं मिटाएंगे। आपने कहा मिटा दो, कहा नहीं, अल्लाह के रसूल नहीं, यानी हम क्यों दबे इन लोगों से, ये नहीं कि नाफरमानी, लेकिन आप अल्लाह के रसूल हैं, कैसे मिटाने का इसको। आपने कहा अच्छा बताओ कहां लिखा हुआ है। अतारी ने बताया यहां लिखा हुआ है। आपने कलम लिया, अपने हाथ से उसको मिटा दिया, आपको लिखना पढ़ना नहीं, कहां है बताओ लिखा हुआ, रसूलुल्लाह। लेकिन कितनी अजीब बात है कि एक ऐसी शख्सियत जो लिखना पढ़ना नहीं जानती थी, वो शख्सियत लोगों को सिखाने के एतबार से ऐसे उसूल दे जो कयामत तक के मुअल्लिमीन के लिए, कयामत तक के लिए ऐसे लोगों के लिए जो लोगों की तालीम और तरबियत करते हैं, वो शख्सियत खुद बेहतरीन आइडियल और नमूना बन जाए। कि आप सिखाने वालों के लिए उस्ताद हैं, आप टीचर्स के टीचर हैं, क्योंकि आपकी जिंदगी में अफराद को कैसे सिखाया जाए। आपकी मजलिस में आप देखिए, अमीर, गरीब, पढ़ा लिखा, अनपढ़, छोटा, बड़ा, मर्द, औरत, हर किस्म का आदमी आपकी मजलिस में है। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम का तालीम का अंदाज इतना अच्छा था कि हर आदमी आपकी मजलिस से दीन सीख के उठता था। आप इतने अच्छे मुअल्लिम थे, आप इतने अच्छे उस्ताद थे, और न सिर्फ ये कि आप अच्छा पढ़ाने वाले थे, पढ़ाने वालों को अच्छा पढ़ाने वाले थे, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम तालीमी एतबार से, आपकी तालीम की खसूसियत यह है कि बहुत सारे मुअल्लिम सिर्फ अल्फाज की सतह पर सिखाते हैं, ये करो, ये मत करो, ये ऐसा है, ये वैसा है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अपने कौल और अपने अमल दोनों एतबार से लोगों के लिए मुअल्लिम थे। जहां आपकी जबान लोगों को दीन सिखाती थी, وہاں آپ کی زندگی خود آپ کے اقوال کی عملی تطبیق تھی. کیا مطلب؟ آپ کی پوری پریکٹیکل لائف ایک پریکٹیکل اپلیکیشن، پریکٹیکل ماڈل تھی آپ کی ٹیچنگز کا، تھیوری اور پریکٹیکلز. آپ قول و عمل دونوں کے اعتبار سے معلم تھے. مزید یہ کہ بہت سارے معلمین لوگوں کو علم کی سطح پر صحیح بات سمجھا پاتے ہیں، لیکن ایسے بہت کم معلم ہوتے ہیں جو سماج کے عملی ڈھانچے کو بدلتے ہوں. یہ بہت مشکل چیز ہے. پودا لگانا سکھانا الگ ہے، پودا لگانا الگ ہے. اس لیے بہت سارے کسان زیادہ جانتے ہیں ان لوگوں سے جو کسانی جانتے ہوں. پودا کیسا لگایا جاتا ہے تھیوری میں، پریکٹیکل جب آدمی کرتا ہے تب سمجھ میں آتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم خیر کے معلم تھے، لیکن آپ نے صرف خیر الفاظ میں نہیں سکھائی، بلکہ آپ صلی اللہ علیہ وسلم نے اس پورے معاشرے کو بدل دیا جو گندگی میں پڑا ہوا تھا. آپ نے جہاں تعلیم دی وہاں آپ نے تربیت بھی کی. یہ بہت اہم چیز ہے کہ حق بات سمجھانے کے ساتھ ساتھ افراد کو ایسے سنبھالا جائے جیسے ایک بچے کو سنبھالا جاتا ہے، اور اس کو تربیت کے ذریعے سے ایک مرحلے سے دوسرے مرحلے میں لے جاتے ہوئے کامل انسان بنانا. یہ بہت مشکل چیز ہے. ڈوز اینڈ ڈونٹس بتا دینا، وائی اینڈ ہاؤ بتا دینا، بہت سارے معلم یہ کر پاتے ہیں، وہ بھی صحیح سے نہیں کرتے ہیں. لیکن ایک انسان کو ادنا سے اعلیٰ بنانا، اتنا اعلیٰ کہ بعد والوں کے لیے وہ نمونہ بن جائے، اور ایسے پورے معاشرے کو بدل دینا بہت بڑی بات ہے، اور وہ بھی کم ٹائم میں. اب بتائیے کتنے سال میں یہ عرب کا ریولوشن آیا ہے؟ 23 سال. 20 اور 3 ختم. 23 سالوں کے اندر آپ غور کیجئے، مثال کے طور پر ایک پورا ملک ہے، اس ملک میں اتنا بگاڑ ہے کہ لوگ اللہ کے گھر کا برہنہ طواف کرتے ہوں، بچیوں کو دفن کرتے ہوں، بے جا آپس میں جنگیں کرتے ہوں، حلال حرام کی کوئی تمیز نہیں، کچھ بھی نہیں، ان پڑھ، اور اس پورے ملک کو تبدیل کر دینا، اس پورے ملک کو دیندار بنانا، توحید والا بنانا، دوست تو دوست، اولاد تو اولاد، دشمن کے ساتھ عدل و انصاف کا معاملہ کرنا، علم کا شوق اتنا کہ لوگ بھوکے رہ کے علم سیکھنے والے بنے، ایسے کہ ایسا بڑے تو بڑے بچوں کو دین سمجھ میں آ جائے، اور علم تو علم، عمل پر لوگ آ جائیں. اب بتائیے کیا یہ میریکل نہیں ہے؟ یہ خود ایک معجزاتی نمونہ ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی نبوت اور رسالت کی ایک کھلی دلیل ہے کہ آپ نے ایک برے معاشرے کو بہترین معاشرہ بنا دیا. یہ بہت بڑی بات ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی یہی بات اللہ تعالیٰ نے بیان کی، اور اللہ نے اس کو احسان اور انعام کے طور پر ذکر کیا ہے. اللہ نے فرمایا لقد من اللہ علی المؤمنین، اللہ نے ایمان والوں پر بڑا احسان کیا، بہت بڑا انعام ہے اللہ تعالیٰ کا. من کیا انعام ہے؟ وہ اذ بعث فیہم رسولا من انفسہم، جب انہی میں سے ایک رسول ان میں بھیجا، یتلو علیہم آیاتی ہی. اب دیکھیے وہ کیا چیزیں تھیں جن کے ذریعے سے، وہ کیا اصول تھے، وہ کیا کام تھا جس کے ذریعے سے آپ نے اس سماج کو کچھ سے کچھ کر دیا؟ چار باتیں وہ تھیں، چار باتوں کے ذریعے سے پورے عرب میں تبدیلی آئی ہے. نمبر ایک، یتلو علیہم آیاتی ہی، اللہ کی کتاب میں جو آیتیں ہیں، قرآن کی آیتیں، یہ پڑھ پڑھ کے لوگوں کو سناتے ہیں. قرآن کی تبلیغ، قرآن کی آیتیں پڑھ کے لوگوں تک پہنچا دینا. وَيُزَكِّيهِمْ، اور لوگوں کا تزکیہ کرتے ہیں. تزکیہ کہتے ہیں ایک انسان کے نفس کو گندگیوں سے پاک کرنا، شہوتیں اور بے عملی اور غلط کام کی طرف نفس کا جانا، یہ ساری برائیاں انسان میں ہوتی ہیں، اس کو ایسا تربیت دینا کہ اس کے اندر نیکی پر جمنے اور برائی سے رکنے کی صلاحیت پیدا ہو جائے، وہ نیکیوں کی طرف بڑھنے کی طاقت اس میں آ جائے، برائیوں سے دور رہنے کی طاقت اس میں آ جائے۔ اس کو کہتے ہیں تزکیہ نفس ویزکیہم، آپ نے پریکٹیکلی لوگوں کو تربیت دی۔ ویعلمہم الکتاب والحکمہ، اور لوگوں کو کتاب اور حکمت کی تعلیم دیتے ہیں۔ ایک تو تلاوت آیات ہیں، یتلو علیہم آیات ہی، وہ پڑھ کے سنانا ہے، دیکھو آج یہ آیات نازل ہوئی ہے، یہ کیا ہوا؟ امانت ادا کر دینا۔ لیکن آپ صلی اللہ علیہ وسلم اس لیے صرف نہیں آئے تھے کہ قرآن پڑھ کے سنا دیں، جیسے بہت سارے منکرین حدیث کے ان کی عقل میں یہ بات آتی ہے جو کہ غلط ہے۔ آپ صرف تلاوت آیات کے لیے نہیں آئے تھے، آپ افراد کی تربیت کے لیے بھی آئے تھے، اور آپ لوگوں کو کتاب اور حکمت سکھانے کے لیے آئے تھے کہ اس آیت کا کیا مطلب ہے، اللہ نے یہ حکم دیا تو اس کو کیسے عمل اس پہ کیا جاتا ہے، اور ان آیات سے کیا چھپی ہوئی بات سامنے آتی ہے، کیا اصول اس میں سے نکلتے ہیں۔ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ، آپ لوگوں کو کتاب یعنی قرآن اور حکمت کی تعلیم دیتے تھے، وزڈم سکھاتے تھے۔ وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ، اور اس سے پہلے، اس رسول کے آنے اور لوگوں کو دین سکھانے سے پہلے، ان عرب کے لوگوں کا حال یہ تھا کہ کھلی گمراہی میں پڑے ہوئے تھے۔ تو چار کام آپ صلی اللہ علیہ وسلم نے کیے، آیات جوں کی توں لفظاً لفظاً پہنچا دی، نہ کمی نہ زیادتی، ایک امانت ادا کر دی، دو پریکٹیکلی تربیت کی لوگوں کی، ان کو برے سے اچھا بنایا، تین قرآن کی آیات کے معنی ان کو سمجھائے، چار زندگی کے بہترین اصول جو حکمت والے ہیں، جو کامیابی کے اصول ہیں، لوگوں کو سکھائے، گہری حقیقتوں کی تعلیم لوگوں کو دی۔ یہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہے۔ ایک امی انسان اتنی بہترین تعلیم دے کہ آج 1400 سال بعد بھی لوگ رک رہے نہیں، آ رہے اسلام میں، اور وہ ان پڑھ لوگ تھے جو مسلمان ہوئے، اس میں پڑھے لکھے بھی لوگ تھے، اب ابوبکر صدیق، عمر بن خطاب رضی اللہ تعالیٰ عنہ جیسے، اب بہت سارے دوسرے لوگ بھی تھے، لیکن عام معاشرہ ایسا ہی تھا، ان پڑھ۔ بعث فی الامیین، اللہ نے کہا امیین میں رسول ہم نے بھیجا ہے۔ لیکن آج علم کا دور ہے، تعلیم کا دور ہے، آج سائنس کا دور ہے، آج لوگ گیلیکسیز میں کیا کیا ہے دور تک دیکھ رہے ہیں، اور ایٹم کے اندر کیا ہے باریک اندر تک دیکھ رہے ہیں۔ آج ٹیکنالوجی بہت آگے بڑھ چکی ہے، بٹن دباؤ کام بناؤ۔ آج ایسا دور آیا ہے کہ ڈرائیور ہاتھ باندھ کے بیٹھ جائے تو بھی گاڑی برابر پہنچے گی۔ آج ایسا دور آیا ہے کہ آدمی بٹن دبا کے اپنے کام کر سکتا ہے، اتنا ترقی یافتہ دور ہے۔ لیکن کیا وجہ ہے کہ اس دور میں بھی لوگ قافلہ اسلام کے اندر آ ہی رہے ہیں، اور اسلام کے اوپر اتنا کیچڑ کسی اور دور میں نہیں اچھالا گیا، اسلام کے بارے میں اتنی غلط باتیں، اتنا زیادہ جھوٹی باتیں پھیلائی گئیں، اس سے پہلے کبھی نہیں ایسا ہوا۔ آج پوری میڈیا میں جو بھی برے لوگ ہیں وہ ساری کی ساری طاقت لگا رہے ہیں اسلام کے بدنام کرنے میں، لیکن کیا بات ہے کہ اسلام میں لوگ پھر بھی داخل ہو رہے ہیں، یہ اسلام کی طاقت ہے، اسلام کی طاقت ہے۔ اسلام ایسا دین ہے کہ اس پر کتنا بھی کیچڑ اچھالو، واقعی جب آدمی اس کو پڑھے گا، سمجھے گا، اس کا دل اس کو سینے سے لگائے بغیر نہیں رہ سکتا۔ آپ دیکھیے، سائنسداں ہیں، پڑھے لکھے لوگ ہیں، سنگرز ہیں، باکسر ہیں، پلیئرز ہیں، شراب پینے والے ایسے کیسے لوگ ہیں، سائنٹسٹ ہیں، بڑے بڑے پڑھے لکھے پروفیسرز ہیں، مغربی ممالک کے لوگ ہیں، عورتیں ہیں۔ اسلام کو عورت کے نام سے تو اتنا بدنام کی کہ بس طلاق، ان میں عیسائی ہے، ان میں یوں ہے، ان میں یوں ہے، عورتوں پہ ظلم ہے، کہے کا ظلم ہے، عورتیں پوری اسلام میں آ رہی ہیں، اور جتنے لوگ مسلمان ہو رہے ہیں ان میں اکثریت عورتوں کی ہے۔ کیوں؟ اس لیے کہ مغربی معاشرے نے عورت کو آزادی دلا کر قید کر دیا، इसको याद रखिए, आजादी के नाम पर उसको क्या किया, अरे आजाद हो जा, निकल बाहर, निकल बाहर, हम पकड़ते तेरे को। उसको अपने घर की इज्जत वाली जगह से निकाल के चौराहे पर लाकर उसको एडवर्टाइजिंग का मटेरियल बना दिया, उसकी खूबसूरती को कमोडिटी बना दिया। वो भी कमोडिटी कैसी, फी नफसी, वो भी मतलूब नहीं है। क्या बेचने के लिए, चमचे और साबुन बेचने के लिए, प्रेशर कुकर बेचने के लिए, ट्रक के टायर बेचने के लिए, है कि नहीं। ये चीजें बेचने के लिए औरत की खूबसूरती को क्या बनाया गया, वसीला, जरिया। उस औरत ने महसूस किया कि नहीं, ये हमको आजादी के नाम पर क्या कर रहे हैं, हमारा इस्तेहसाल कर रहे हैं, हमारा एक्सप्लॉयटेशन है ये। उनको एहसास हुआ और आज बहुत सारी औरतें इस्लाम की तरफ आ रही हैं। वो कहती हिजाब कैद खाना नहीं है, हिजाब हमारे लिए किला है। हिजाब मान ले क्या है, किला है। इसलिए कि हमारी खूबसूरती लोगों के लिए नहीं है, ये नहीं कि कोई भी आदमी हमारी खूबसूरती को इस्तेमाल करे अपने लिए, ये हमारी अपनी चीज है, हमको हक है प्राइवेसी का। हिजाब क्या है, एक औरत का राइट है प्राइवेसी का, उससे कौन छीन सकता है, उसकी प्राइवेसी कोई छीन सकता है, नहीं, उसकी प्राइवेसी है। वो चाहती है मेरे जिस्म कोई नहीं देखे, मैं छुपाना चाहती हूं, मुझको कौन उस पर जबरदस्ती कर सकता है। तो आज मगरबी ममालिक में भी पढ़े लिखे ऐसी खवातीन हैं जो बड़ी बड़ी डिग्रियां उनके पास हैं, बहुत ज्यादा पढ़ी लिखी हैं, लेकिन इस्लाम की तरफ आ रही। क्यों, उनको इसमें अपनी हिफाजत भी मिल रही है और उनको इसमें सुकून मिल रहा है। कई लोग पढ़े लिखे हैं ईसाइत की तरफ, वो घर में ईसाई घरों में पैदा हुए, और ऐसा भी नहीं कि खाली संडे टू संडे वाले, वो मंडे टू संडे वाले थे कई लोग हैं, वो चर्च में काम कर चुके थे, वो लोगों को ईसाई बनाते थे, लेकिन उनको ऐसा लगता था कि हम लोगों को ईसाई बना रहे, लेकिन हम खुद ईसाई नहीं है, क्योंकि अंदर इत्मीनान नहीं है। हम ट्रक भर भर के लोगों को ईसाई बना रहे, लेकिन हमारे अंदर ईसाइयत नहीं आ पा रही। क्यों, इसलिए कि समझ में नहीं आता ये क्या है, कोई बात समझ में नहीं आती, इत्मीनान नहीं। लेकिन जब इस्लाम को मिल गया तो ऐसा लगा जैसे वाकई ये दिल में एकदम जैसे नट और बोल्ट होता है, एकदम फिट, थ्रेड बराबर उसके फिट हो जाते हैं। तो ये जो दीन जब उनको मिला, ऐसा लगा कि बराबर दिल में फिट होता है, ये बराबर फिट हो जाता है, पूरे सवालात के जवाब उनको मिल गए। आज कितने लोग ऐसे हैं, यूसुफ एस्टिस हैं, बिलाल फिलिप्स हैं, और कई लोग हैं। ये लोग एक जमाने में अपने दीन की तबलीग करते थे, कोई दहरियत की तबलीग करता था, कोई ईसाइत की, कोई कुछ, कोई सिंगर था, कोई क्या था। लेकिन आज उनको जब दीन मिला, उनको ऐसा लगा कि ये वाकई ये असल है, ये सुकून का दीन है, ये वो दीन है जो अक्ल और रूह दोनों की तस्कीन का जरिया है। बहुत मुश्किल है, बहुत सारे दीन है जो रूहानियत सिखाते हैं, लेकिन अकली जवाब उनके पास नहीं है, उनकी इंटेलिजेंस को उससे सुकून नहीं मिलता है। हाँ, उनको बस मगन होने का, जैसे बहुत सारे लोग हैं चरस गांजे वाले हैं, चीखो पुकारो बस अपने इसमें धुत रहो, ये उनको हकायक से बचा तो सकता है, लेकिन जो कुछ कर रहे हैं उनका जो भी बातें हैं उनको पचा नहीं सकता है, सुकून नहीं है, वो गुम हो सकता है। लेकिन इस्लाम ऐसा है, और साइंस एक तरफ है, दूसरी तरफ देखिए बहुत इंटेलिजेंट, लेकिन रूहानियत तो उसमें कुछ नहीं है। एक इंसान क्या है, साइंसी एतबार से केमिकल एलिमेंट्स का एक प्रोडक्ट है, इससे ज्यादा कुछ नहीं है। कार्बन, सल्फर, ये वो, क्लोरीन, सारी चीजें मिलके भी इंसान बनता है। साइंस की नजर में इंसान केमिकल कंपाउंड से ज्यादा कुछ भी नहीं है। उसकी रूहानियत, उसके जज्बात, इंसानियत, साइंस में इसका कुछ भी नहीं है। बस इंसान बनता है और डिकम्पोज हो जाता है, साइंस में इतना ही है। एक इंसान का तजजिया केमिकल एलिमेंट्स में, और कुछ भी नहीं। रूहानियत साइंस को नहीं, इसलिए बहुत सारे साइंस के मैदान में उनको सुकून नहीं मिलता है। इंसान रूहानियत चाहता है, एक ऐसा दीन जिसमें रूहानियत और इंसान की सोच दोनों के लिए इत्मीनान है, इंसान की अक्ल اور اس کے جذبات دونوں کی تسکین اور اس کے لیے صحیح رہبری. ایسا کیوں ہوتا ہے, ایسا کیوں ہو رہا ہے کہ بہت سارے پڑھے لکھے لوگ اسلام کی طرف آ رہے ہیں, ایک ایسے نبی, ایک ایسے انسان کے دین کو وہ سینے سے لگا رہے ہیں جو کبھی اسکول کالج کوئی یونیورسٹی میں نہیں پڑھے, جن کو پڑھنا لکھنا ہی نہیں آتا تھا, اور ایسا دین کہ جو انسان کے لیے سکون کا باعث بنے اور جو انسان کے سارے سوالات کا آسان زبان میں جواب دے دے. بہت مشکل ہے یہ, بڑی بڑی گتھیاں سیدھے سادھے الفاظ میں سلجھا دینا یہ بہت بڑا کمال ہے. تو بہرحال یہ اسلام کی خوبی ہے, اور اللہ کے نبی صلی اللہ علیہ وسلم ایک اسوہ اور نمونہ ہیں معلمین کے لیے, ٹیچرز کے لیے. ہمارے بہت سارے لوگ ایجوکیشن کی فیلڈ میں ہیں, ٹیچر ہیں, کالج میں پروفیسر ہیں, کسی بڑی انسٹیٹیوٹ میں یا چھوٹی انسٹیٹیوٹ میں ٹیوٹر ہیں, لوگوں کو پڑھاتے ہیں, کوئی مسجد کے معلم, کوئی مدرسے کے معلم, کوئی کسی اور اسکول کالج وغیرہ میں جو ہے معلم ہیں, پڑھاتے ہیں, کوئی دعوت دیتا ہے لوگوں کو, کوئی درس دیتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں تعلیم و تربیت کے اعتبار سے بہت اہم اصول ہم کو ملتے ہیں, اور آج اس دور میں بھی ایک آدمی چاہے ایک بچے کو سکھائے, ایک بڑے کو سکھائے, اکیلے کو, مجمع کو, کسی بھی طرح سے سکھائے, اس کو ان اصولوں میں سے بہت فائدہ ہوتا ہے. اس کو اللہ کے نبی صلی اللہ علیہ وسلم کی تعلیمی زندگی سے بہت سارے اصول ملتے ہیں. آئیے دیکھتے ہیں وہ کیا چیزیں ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, انما انا لکم مثل الوالد لولده اعلمکم. امام احمد, ابو داؤد, نسائی, ابن ماجہ وغیرہ نے اس کو روایت کیا ہے, اور الفاظ ابن ماجہ کے ہیں. آپ نے فرمایا, میں تمہارے لیے ایسا ہوں جیسے باپ اپنے بیٹے کے لیے ہوتا ہے. یہ بڑی بات ہے, اور دیکھیں اس سے معلم کو ایسا ہونا چاہیے. آپ نے کیا فرمایا, میں تمہارے لیے ایسا ہوں جیسے ایک باپ اپنے بیٹے کے لیے ہوتا ہے. اعلمکم, میں تم کو سکھاتا ہوں, میں تم کو تعلیم دیتا ہوں. یہ باپ کی ذمہ داری ہوتی ہے کہ اولاد کو سکھائے, اور باپ بڑی شفقت اور پیار سے اپنی اولاد کو سکھاتا ہے. اولاد اپنے باپ سے پوچھتی ہے تو باپ پیار محبت سے اس کو سمجھاتا ہے, اس کا بھلا, اس کا برا اس کے بارے میں سوچتا ہے, اس کو اچھے انداز میں, آسان انداز میں سمجھاتا ہے, اس کو بچاتا ہے تکلیف سے. آپ نے فرمایا کہ انما انا لکم مثل الوالد لولده, میں تمہارے لیے ایک باپ جیسے بیٹے کے لیے ہوتا ہے ویسا ہوں, میں سنبھالتا ہوں تم کو, بچاتا ہوں تم کو. اعلمکم, میں تم کو سکھاتا ہوں. سلمان الفارسی رضی اللہ تعالیٰ کہتے ہیں, قال لنا المشرکون, مشرکین نے ہم سے کہا, انی ارا صاحبکم یعلمکم, ایک مشرک نے کہا کہ تمہارے صاحب تم کو سکھاتے, تمہارے معلم, تمہارے نبی تم کو سکھاتے ہیں, حتی یعلمکم القراء, کیا تمہارے ٹیچر ہیں, پیشاب پاخانہ بھی تم کو سکھاتے, تم کو پیشاب پاخانے کا طریقہ سکھاتے, یا ایسے کیسے ٹیچر تمہارا, نبی, اللہ کا نبی, اور تم کو کیا سکھا رہا ہے, پیشاب کیسا کرنا, پاخانہ کیسا کرنا, قراء یہ تم کو سکھاتا ہے. قال اجل, کہتے ہیں ہاں, انہوں نے کہا ہاں, یہ بھی ہم کو سکھاتے ہیں, یہ بھی ہم کو سکھاتے ہیں, کہ انہ نہانا ان نستنجیا ان یستنجیا احدنا بیمینہ, ہمارے نبی نے ہم کو سکھایا ہے کہ ہم میں سے ہر آدمی, کوئی بھی آدمی جب استنجا کرے تو وہ اپنے دائیں ہاتھ سے نہ کرے, سیدھے ہاتھ سے نہیں, او یستقبل القبلہ, اور ہم کو اس بات سے منع کیا کہ ہم قبلے کی طرف فیس کریں پیشاب پاخانے کے وقت میں. ونہا عن الروث والعظام, اور ہم کو گوبر سے اور ہڈی سے صفائی کرنے سے منع کیا ہے. وقال لا يستنجي احدكم بدون ثلاثه احجار, اور ہاں, ہمارے نبی نے ہم کو کہا کہ ہم میں سے کوئی بھی آدمی تین ڈھیلوں سے کم سے استنجا نہ کرے. یہ مسلم کی روایت سے کتاب الطہارہ میں. مشرکین مذاق اڑانے لگے, کہ کیسا نبی تمہارا, بڑے بڑے کانسیپٹ فلسفی سکھانا چاہیے تم کو, بہت بھاری بھاری بڑی بڑی بات سکھانا چاہیے, یہ کیا تم کو پیشاب پاخانے کا طریقہ سکھا رہا ہے. ہاں اگانے, ارے ہاں نا, ایسا کیسا, ایسا نہیں کہا صاحب نے. ہمارے اگر کوئی آدمی کسی مسلمان کا کوئی غیر مسلم مذاق اڑا ہے, کیا رہے تمہارے دین میں جیو ہتیا, لا کے پکڑ پکڑ کے بکرے عید کے دن اور کاٹتے اس کو, کیسے لوگ ہے تم لوگ, तो थोड़ा ये भी पढ़ा लिखा अगर ज्यादा हो और दीन उसका कमजोर हो तो भी कैसे बोलता, अभी क्या बोलने का, अभी समझाते हम लोग सुनते नहीं मुसलमान। उसको तुम ही दुआ करो भाई साहब छोड़ना मत मुसलमान। एक आदमी यानी अपने दीन के बारे में ढीला नहीं होना चाहिए, वो आंख में आंख डाल के बोले हाँ है हमारे यहां पे ऐसा, क्यों, इसलिए कि वो सही है। अल्लाह ने जो दीन दिया है उसमें कुछ भी गलत नहीं है। ये और बात है कि आज हमको नहीं समझ रहा है, कल हमको समझ में आ जाता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में उसने मजाक उड़ाया मुशरिक ने, कहा क्या तुम्हारा नबी तुमको पेशाब पखाना सिखाता है, पेशाब पखाना ये कोई सिखाने की चीज है? आप बताइए ये सिखाने की चीज नहीं है, ये सिखाने की चीज है। हम ये कहते हैं बड़ी बड़ी बातें करते हैं, पेशाब पखाने का ढंग नहीं इनको, ये हम कहते हैं उनके बारे में। आप बताइए इतने बड़े बड़े प्रोफेसर हैं, पढ़े लिखे लोग हैं, लेकिन पेशाब, पेशाब की सफाई उनकी जिंदगी में नहीं है। एकदम यहां रुमाल रखेंगे गलत नहीं है, हम अगर कोई कपड़े बचाने के लिए करें तो कोई गलत बात नहीं, और एकदम हाथ थोड़ा भी कुछ नहीं लगना चाहिए, कपड़े पे थोड़ा धब्बा नहीं लगना चाहिए, धूल नहीं लगना चाहिए, एकदम चेहरा साफ होना चाहिए, हाथ एकदम साफ, हाइजीन। और वो हाइजीन, वो कहे हाइजीन, सफाई किधर है? गए वैसे ही बाहर आ गए, कोई सफाई नहीं। इस्लाम में क्या है? सफाई है। ये गंदगी इन कौमों में है, यही वजह है कि बहुत सारी बीमारियों में कौम मुब्तला है, कोई एहतमाम नहीं है। पहले लोग बोलते थे क्या खतना मुसलमान, ये क्या है तुम्हारे पास, ये कहां से लाए तुम लोग, अच्छा भला जैसा नेचर पे पैदा हुआ वैसे रहने का। बाद में मालूम पड़ा अच्छा ये एड्स फैलने की बहुत बड़ी वजह है कि लोग खतना नहीं करते, तो आज सारी लाइन लगा के खतना करते हैं। आज वहां भी खतना है, पहले फितना था अब खतना। पहले लोग मजाक उड़ाते थे, हमारे मुल्क में भी कई लोग मजाक उड़ाते थे मुसलमान का, ये लोग ऐसे, ये लोग कंप्लीट नहीं है। लेकिन आज, आज डॉक्टर बोलता तुम्हारी खतना नहीं हुई, पहले जाके खतना करो। अच्छे अच्छे डॉक्टर गैर मुस्लिम डॉक्टर बोलते हैं अरे बहुत सही है ये, मजाक मत उड़ाओ उसका, गैर मुस्लिम, क्यों, आज मालूम पड़ रहा है। तो हम अपने बारे में, दीन के बारे में कभी शक में मुब्तला नहीं, हमारे अंदर हिम्मत होना चाहिए, नहीं अगर है इस्लाम में ऐसा वाकई है साबित है बस वो सही है, हमको नहीं मालूम तो क्या हुआ, हमको नहीं मालूम तो क्या हुआ, आज नहीं तो कल उसकी हकीकत सामने आएगी, जब इंसानियत की सोच इल्म और तहकीक तरक्की करेगी सब सामने आएगा। इसीलिए सहाबी सहाबा ईमान में बड़े पुख्ता थे, हमारे नबी ने बताया बस हमको सही लगता हो, तुमको समझ में आता नहीं आता वो तुम्हारी अकल का कसूर है, हमारे नबी ने हमको बताया सही है बस। इसलिए उन्होंने कहा क्या तुम्हारे नबी तुमको पेशाब पखाने का तरीका सिखाते हैं? उन्होंने कहा अजल हाँ हमको ये भी सिखाते हैं, क्यों, इसलिए कि वाकई नबी वाकई रहम और एहसान ही है कि सिर्फ बड़ी चीजें नहीं बल्कि छोटी चीजें भी सिखाई जाएं। बच्चे को उस्ताद बड़े बड़े कॉन्सेप्ट सिखाने से पहले कलम पकड़ना सिखाता और लकीरें बनाना सिखाता है। बच्चों को क्या सिखाते टीचर, अलिब्बा बाद में, पहले खाली क्या करो लकीरें बनाओ, आड़ी लकीर बनाओ, खड़ी लकीर बनाओ, उसको कलम पकड़ना तो आए पहले। इसीलिए इब्न अब्बास रदियल्लाहु अन्हु कहते हैं कि रब्बानी वो है अल्लज़ी युरब्बी अन्नास बिसिगार अल-इल्म इला किबारी ही, वाकई रब्बानी आलिम वो है, रब से जुड़ा हुआ रब के बताए हुए मनहज पर तालीम देने वाला आलिम वो है जो लोगों को छोटे इल्म से बड़े इल्म की तरफ ले जाए, लोगों को स्टेप बाय स्टेप लोगों को सिखाए, स्टेप बाय स्टेप सिखाने वाला ही सही आलिम होता है, जो फर्स्ट लेवल का नॉलेज फर्स्ट लेवल पे और सेकंड लेवल का सेकंड लेवल पे ले, वो हर आदमी के अक्ल और उसकी समझ की रियायत करके बात करे, वो आसानी के साथ सिखाने वाला हो। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में बातें हमको मिलती है, मुस्लिम की रिवायत थी कि आप लोगों को जहां तौहीद सिखाते थे, आप एक तरफ इंसान के अकायद की तालीम देते थे, लोगों को इबादत का तरीका बताते थे, लोगों को अखलाकी एतबार से उसूल देते थे, कैरेक्टर लोगों का सही करते थे, लोगों को माशरती खाने पीने सोने जागने के आदाब सिखाते थे, आप छोटी छोटी चीज भी सिखाते थे कि पेशाब पखाने की सफाई कैसा करना है। آپ نے حکومت چلانا بھی سکھایا کہ ایک قاضی جب بیٹھے لوگوں کا جھگڑا حل کرنے کے لیے تو کیسا حل کرے. حکومتوں کے بیچ میں جب ٹریٹی ہو, جب کوئی پیکٹ ہو, تو وہ کیسا ہونا چاہیے, وہ بھی اصول آپ نے دیے. جنگ میں کیسا لوگوں کے ساتھ معاملہ کرنا چاہیے, جنگ کیسے جیتی جاتی ہے آپ نے وہ بھی سکھایا. حاکم کیسا ہونا چاہیے یہ بھی بتایا, اور آپ نے پیشاب کی صفائی کیسے کرتے ہیں یہ بھی بتایا. کیا کیا شخصیت آپ بتائیے, کوئی فیلڈ چھوڑی نہیں آپ صلی اللہ علیہ وسلم نے. آپ بہترین معلم تھے انسانیت کے, آپ اچھی طرح سے سکھانے والے تھے. تو یہ آپ صلی اللہ علیہ وسلم کی شخصیت ہے. افسوس ہے اس آدمی پر جو مغربی ممالک سے متاثر ہو کر اس علم کو کتاب و سنت کے علم پر ترجیح دے, اور بڑے بڑے دانشوروں کو نبی صلی اللہ علیہ وسلم کی ذات پر ترجیح دے. یہ شرافت نہیں اور یہ ایمان نہیں ہے, یہ ایمان نہیں ہے. جو آدمی جتنا اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں غور کرے گا, اتنا زیادہ تعجب, حیرانی اور رشک میں مبتلا ہوگا کہ کیا شخصیت ہے. اس لیے کئی غیر مسلموں نے یہ بات کہی کہ ہم جب بھی دیکھتے ہیں اس سے عظمت والی شخصیت ہم کو کوئی دکھائی نہیں دیتی ہے, کہ زندگی کا کوئی بھی آسپیکٹ آپ دیکھو ایک دم پرفیکٹ اور کمپلیٹ ہے, کمال درجے میں ہے. آئیے دیکھتے ہیں, یہ بہت بڑا موضوع ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی شخصیت کے مختلف پہلوؤں کو دیکھنا, یہ ہماری اوقات نہیں ہے اتنی, ہم اس لائق بھی نہیں ہے کہ واقعی حق ادا کریں اللہ کے نبی صلی اللہ علیہ وسلم کے اوصاف کے بیان کرنے کا. لیکن ہم کچھ پہلوؤں کو اپنی حیثیت اور اوقات کے مطابق دیکھ سکتے ہیں. آج کے اس درس میں یہ لوگوں کو دین کیسے سکھایا جائے, ایک ٹیچر کیسا ہونا چاہیے, بڑا چھوٹا بچہ مرد عورت ان کو کیسے دین سکھانا چاہیے, کیا کیا آپ صلی اللہ علیہ وسلم کے اصول تھے, آج ہم اس درس میں یہ دیکھنے کی کوشش کریں گے. سب سے پہلا اور سب سے بڑا اصول اللہ کے نبی صلی اللہ علیہ وسلم کا یہ تھا کہ آپ لوگوں کو علم آسان کر کے پیش کرتے تھے, اور آپ علم جب پیش کرتے تھے تو لوگوں کے دلوں میں رغبت پیدا کرنے کی کوشش کرتے تھے. دیکھیں دو چیزیں انسان کے لیے, ایک, اور آج بھی یہ اصول اپنایا جاتا ہے, ایک علم کے اعتبار سے انسان کے لیے وہ بات قابل فہم ہونا چاہیے. اب بہت بھاری بھاری بول رہے لیکن سمجھ رہے نہیں کس کو, لوگوں نے بہت بھاری بولے, بہت چلا چلا کے بولے لیکن سمجھا ہی نہیں میرے کو کیا بولے, کیا فائدہ ہے اس کا. تو سکھانے والے کی بات آپ دعوت دیں گے لوگوں کو, جا کے گھر میں سکھائیں گے, آپ دیکھیں یہ اصول یاد رکھیے, ابھی ایک ایک کر کے یاد رکھتے چلیے. نمبر ایک, کہ جو آپ سمجھا رہے ہیں وہ قابل فہم ہونا چاہیے, سننے والے کے لیے سمجھنے لائق وہ ہونا چاہیے. نمبر دو, آپ ایسے انداز میں اس کو بیان کریں کہ وہ علم اس کے لیے اٹریکٹو ہو, اس کو اس کی رغبت پیدا ہو, وہ بور نہیں ہو, اس کو نفرت نہیں ہو اس سے, ایسا اس کے اوپر مسلط نہ ہو جائے کہ اس کو نہیں چاہیے, بس بس ہو گیا یہ, ایسا نہیں ہونا چاہیے. تو دو چیزیں, ایک انسان کی سمجھ اور دو انسان کے جذبات, سکھانے والے کو ان دونوں کی رعایت کرنا چاہیے. تو علم کو مرغوب بنانا لوگوں کے لیے, اس کے لیے تجسس, اٹریکشن پیدا کرنا, کیوریوسٹی پیدا کرنا, ایک. نمبر دو, اس کو ایسے آسان انداز میں پیش کرنا کہ آدمی کی سمجھ میں آ جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ بات اپنے اقوال اور اپنے افعال سے پیش کی ہے. آپ صلی اللہ علیہ وسلم فرماتے ہیں, ان اللہ لم یبعثنی معنتا ولا متعنتا, اللہ نے مجھ کو سختی کرنے والا اور لوگوں کے لیے نفرت دلانے والا, مشکل بنانے والا, سخت انداز میں سکھانے والا بنا کر نہیں بھیجا ہے, بلکہ ولکن بعثنی معلما میسرا, لیکن اللہ نے مجھ کو ایسا معلم بنا کر بھیجا ہے جو لوگوں کے لیے آسانی پیدا کرے. مجھ کو ایک معلم اور لوگوں کے لیے دین آسان کرنے والا بنا کر بھیجا ہے. تو معلوم ہوا کہ سنت یہ ہے کہ ایک انسان دین کو آسان کر کے پیش کرے, آسان کس اعتبار سے, سمجھنے کے اعتبار سے بھی اور قبول کرنے کے اعتبار سے بھی. مثلا بہت سارے ہمارے مسلمان بھائی رمضان میں لوگوں کو کیسا بولتے غیر مسلموں کو, ارے ہمارا روزہ بہت ڈینجر رہتا, تھوک بھی نہیں نکل سکتے, اور وہ بولتے وہ اتنا ڈینجر, تھوک بھی نہیں نکل سکتے. اب وہ سوچے گا گھر پہ جا کے کروٹ پہ اپنے کہ تھوک بھی نہیں نکل سکتے ان کے روزے میں, اپنے بس کی تو بات دکھتی نہیں ہے, روبوٹس ہی کر سکتے ہیں, کیا دین ڈینجر ہے. अच्छा हुआ मैं मुसलमान नहीं, ऐसा सोचेगा कोई आदमी? हमारे मुसलमान कैसा करते हैं, लोगों को एक तो मुश्किल बना के पेश करते हैं, आसान बना के पेश करे आदमी। इतना आसान दीन है, देखो कलिमा पढ़ा क्या करना पड़ता है, नहाना पड़ता, ये करना पड़ता, वो करना पड़ता, क्या करना पड़ता तुम्हारे इस्लाम? हमारा मुसलमान कैसा होता, मुसलमान बनने के लिए पहले खतना करनी पड़ती है। अरे बाप रे, इतना डेंजर, पहले एकदम ऑपरेशन। तो बोलेगा भाई हमको नहीं चाहिए। पहले आदमी बहुत सेंसिटिव होता है और इस मामले में तो और ज्यादा सेंसिटिव होता है। अब मुसलमान, हमारे खतना के बारे में मुसलमान नहीं हो सकता? मतलब भाई अच्छा तुम्हारा इस्लाम, तुमको ही मुबारक हो। मुश्किल बना रहा है उसके लिए, कबूलियत आसान करना लोगों के लिए। कुछ भी नहीं इस्लाम में, क्या है, एक आदमी है मुसलमान बनने के लिए क्या करना पड़ता है, कितने मिनट का काम है, 5 सेकंड का काम है, बस उधर से इधर आ जाता मुसलमान, खलास। अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मद रसूलुल्लाह, हो गया मुसलमान। बहुत सारे पूछते हो गए मुसलमान, हो गया कब, और कुछ नहीं, हो गया खलास, मुसलमान हो गया, बशर्ते कि इसको समझ के पढ़े। इतना आसान, चलते चलते हाथ पकड़ के कोई मुसलमान हो सकता है, एक करवट से दूसरी करवट बदलने तक एक आदमी मुसलमान हो सकता है, पलक झपकने तक एक आदमी मुसलमान हो सकता है, बस कलिमा पढ़ ले। वो इतना आसान है, इतना आसान है। खड़े होकर नहीं पढ़ सकता नमाज, बैठ के पढ़, बैठ के नहीं करवट पे पढ़े। सफर पे जा रहा आदि हो जाती, सफर में जा रहा रोजा बाद में रख सकता है। हज माल वाले के ऊपर है, जकात जिसके पास पैसा है उसके ऊपर है, वो भी इतना आसान है, इतना आसान। हाँ कुछ भी नहीं, डायरेक्ट अल्लाह से, और कोई नहीं, किसी और को कुछ करने की जरूरत नहीं, फौरन अल्लाह से मांग सकते। ईजी, आसान करना, फहम के एतबार से भी, अंडरस्टैंडिंग के एतबार से भी, और दिल की रगबत के एतबार से भी लोगों के लिए आसान करना, ये प्रिंसिपल है। ये इसको आप मतलब मरकजी उसूल है, ये मरकजी उसूल है मुअल्लिम के लिए। आप कुछ भी पढ़ा रहे हैं, आप लोगों को आसान करके पढ़ाएं, उसके लिए रगबत लोगों में पैदा करें, ये पहला उसूल है मुअल्लिम के लिए। ये मुस्लिम की रिवायत है, इसीलिए आपने फरमाया यस्सिरु वला तुअस्सिरु वबशिरु वला तुनफ्फिरु। लोगों के लिए आसानी पैदा करो, मुश्किल मत बनाओ। लोगों को दीन सिखा रहे हो, आसानी पैदा करो, मुश्किल मत पैदा करो। और वबशिरु वला तुनफ्फिरु, लोगों को रगबत दिलाओ, नफरत मत दिलाओ। दीन को ऐसे पेश करो कि लोगों को अट्रैक्शन हो, दीन उनको अच्छा लगे, ऐसा लगे कितना अच्छा दीन है, मैं ले लेता हूं, लाओ इधर, उनको दीन के अंदर रगबत आए। और उनको नफरत मत दिलाओ, नफरत मत दिलाओ। जन्नत भी बताओ, जहन्नम भी बताओ, उठ बैठे उठे जहन्नम, ये नहीं है जहन्नम में जाएंगे, वो नहीं है जान में जाएगा तो जाएगा, आदमी ऐसा बोल देता है बाद औकात। बाद औकात इतना आदमी अल्लाह के बारे में डरा देता है लोगों को कि एक आदमी बोलता है जालिमी के अल्लाह इनका, नऊज़ु बिल्लाह। अल्लाह की रहमत का पहलू उनके सामने रखा जाए और बताया जाए, इंसाफ का, अदल का तकाजा है कि अल्लाह सजा भी दे। इसलिए ईसाई हजरात क्या करते हैं, तुम्हारे पूरे सिन जीसस पे गए, तुम्हारे पर कोई सिन नहीं है, यहां मुसलमानों में सजा है, हमारी क्रिश्चियनिटी में सजा नहीं है। हालांकि बाइबल में है कि जो ब्लास्फीम करेगा होली गोस्ट के अगेंस्ट वो आग में जलेगा और क्या कुछ नहीं है, लेकिन वो छुपा लेते हैं उसको और ऐसा पेश करते हैं मर्सी, पीस पीस मर्सी जीसस, और इस्लाम, इस्लाम इंसाफ सजा ये, और हमारे मुसलमान भी इसी अंदाज में इस्लाम को पेश करते हैं। तो हिकमत के साथ आसान करके रगबत दिला के दीन पेश किया जाए, ये पहला उसूल है, ये बुखारी मुस्लिम की रिवायत है। और आगे आइए, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत थी कि आप बात ऐसी करते थे जो जिससे हक और बातिल एकदम क्लियर होता था, जिसमें कंफ्यूजन नहीं रहता था। बाद लोग ऐसी बात करते हैं, इतनी स्पीड में बात करते हैं कि समझ में नहीं आती, और ऐसे बड़े बड़े अल्फाज इस्तेमाल करते हैं कि आदमी आंखें उसकी भवें तोड़ जाती है लेकिन कान झुक जाते हैं। ये अपने काम की नहीं है, बहुत बड़ी बात, टॉप लेवल की, बहुत हाई लेवल की है। अपना सर तो क्या हाथ भी नहीं जा सकता वहां तक, क्या फायदा। आप सल्लल्लाहु अलैहि वसल्लम की बात काबिल फहम हुआ करती थी, इसीलिए आयशा रजी अल्लाह तआला फरमाती हैं, आयशा रजी अल्लाह तआला फरमाती हैं, कान कलाम रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम कलामन फसला यफहमहु कुल्लु मन समिअहु। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का कलाम कलाम फसल हुआ करता था, हर सुनने वाला उसको समझ लेता था। आपकी मजलिस में बच्चे बड़े छोटे बड़े, गरीब अमीर, देहाती शहरी, पढ़ा लिखा अनपढ़, नया पुराना सब हुआ करते थे, मर्द और औरत सब होते थे, लेकिन आप ऐसे अंदाज में बात करते थे कि हर सुनने वाला उस बात को समझ लेता था। यहां पर कलामन फसला के माना उलमा ने दो बयान किए। फसल के माना क्या होते हैं? अलग करना। फसल, फसल को फसल क्यों कहते हैं? काट के अलग की जाती है। यौमुल फसल कियामत के दिन को भी कहा गया है। क्यों? अच्छे बुरे, वमताजुल यौमा अय्युहल मुजरिमून, अच्छे और बुरे उस दिन अलग हो जाएंगे, फासला उनमें हो जाएगा। आपका कलाम कलाम फसल था, यानी आप जब बात करते थे तो हक और बातिल अलग हो जाता था। कद तबैयन अर-रुश्द मिनल गई, हिदायत गुमराही से अलग हो चुकी है। आप जब बात करते थे तो हक और बातिल अलग हो जाते थे। इस माना में आपका कलाम था कि कंफ्यूजन डाउट बाकी नहीं रहता था। नंबर दो, आपका कलाम कलाम फसल था, आप रुक रुक के बात करते थे, आप तिलावत भी वैसे ही करते थे, एक आयत पढ़ के फिर रुकते थे फिर दूसरी आयत पढ़ते थे, आप गुफ्तगू करते थे, ठहर ठहर के आप गुफ्तगू करते थे, एक बात एक कॉन्सेप्ट एक सेंटेंस दूसरे से अलग होता था ताकि मिक्सअप नहीं हो जाए कुछ, तो ये कलाम में फसल आपका हुआ करता था। टीचर को चाहिए कि वो ऐसे अंदाज में बात करे कि बात वाजे हो, और बात कैसी होना चाहिए? कौल फसल होना चाहिए। ये अबू दाऊद की रिवायत है। इसी तरह से आप बहुत सुकून से बात करते थे। आयशा रजी अल्लाह तआला फरमाती हैं, ان النبي صلى الله عليه وسلم كان يحدث حديثا لو عده العاد لاحصاه। ये बुखारी मुस्लिम की रिवायत है। आप फरमाती हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जब बात करते थे तो ऐसी बात करते थे कि अगर कोई आपके अल्फाज को, आपकी गुफ्तगू को गिनना चाहे तो गिन ले। फर्ज से बोल दिया, क्या बोले जरा बोलो वापस से। ऐसा नहीं, आप ऐसी रुक रुक के बात करते थे कि कोई आपके अल्फाज को गिनना चाहे गिन सकता था, कितनी बातें कही, कितने अल्फाज कहे। क्यों? क्योंकि आपकी मजलिस में आपकी बात को याद करने वाले भी थे, आपकी मजलिस में आपकी बातों को लिखने वाले भी हुआ करते थे। तो आप ऐसे अंदाज में बात करते थे कि आपकी बात सुनकर याद रखने वाला समझ के याद रख ले, और आपकी बात को लिखने वाले के लिए उतना वक्त मिल जाए कि आपकी बात को गिनना चाहे गिन ले इतना। और ये वही आदमी कर सकता है जो बहुत एतमाद के साथ बोले और जो सोच के बोले। बहुत सारे लोग ऐसे होते हैं, बोल देते हैं और खुद ही पूछते हैं, क्या बोला मैं? अरे आप क्या बोले, मेरे को क्या बोला, आपको नहीं मालूम। फर्ज इतना बोल देते हैं कि कहा था मैं, उसको खुद को याद नहीं रहता मैं क्या बोला, इतना ज्यादा। तो जो आदमी सोच के बोलता है उसको अपनी बात याद रहती है, और वो बहुत ही, जो आदमी ज्यादा अल्फाज में बोलने की बजाय कम अल्फाज में बोल सकता है वो जामे बात होती है, जो याद रखना आसान होता है। अल्फाज का इतना ढेर कि उसमें से चुनना पड़े लेने वाले को, कोई फायदा इसका नहीं है, कहीं जरूरत होती है वजाहत की, लेकिन इतने अल्फाज में आप बोलते थे कि याद रखने वाले के लिए याद करना आसान हो जाए। तो ये आपके, आपकी सुन्नत ये भी थी कि आप आहिस्ता आहिस्ता बोलते थे ताकि लोगों को बात समझ में आ जाए। खासतौर से आप बच्चे हैं, उनके साथ में जब समझा रहे हो, फर 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 बोल दिए, बच्चों को क्या समझ में आएगा। टीचर है आप स्कूल में, आपको चाहिए कि बहुत स्लो आहिस्ता रुक रुक कर और अल्फाज को सेंटेंस बाय सेंटेंस बोलें ताकि बच्चे की समझ में आए, कॉन्सेप्ट बाय कॉन्सेप्ट आप बोलें, मिक्सअप नहीं करें। आदमी बाद औकात खुद समझता है, इसको लगता है सब कुछ समझता है, ऐसा नहीं होता है। उस्ताद को स्टूडेंट के लेवल पे उतर के समझाना पड़ता है, उस्ताद को स्टूडेंट के लेवल पे उतर के देखना पड़ता है इसको कैसे समझेगा, फिर उसको समझाना पड़ता है। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम काफिले में सबसे पीछे जो रहते थे उनके साथ चलते थे, सफर में भी आप ऐसा करते थे। बहरहाल इसी तरह से आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत ये भी है कि आप बात को रिपीट किया करते थे। और तालीम के अंदाज में ये एक और चीज है कि एक आदमी एक इंपॉर्टेंट बात को रिपीट करे ताकि कोई आदमी अगर उसको याद नहीं है तो उसको याद रहे, मिस हो गया तो दूसरी बात में मिल जाए अहम बात। और आपके बात को रिपीट करने से सुनने वाला ये समझ ले कि बहुत इंपॉर्टेंट बात है, इसको रिपीट कर रहे हैं। जैसे अनस रजी अल्लाह तआला फरमाते हैं, अनि नबी सल्लल्लाहु अलैहि वसल्लम अन्नहु काना इदा तकल्लम बिकलिमतिन अअदहा थलाथन हत्ता तुफहम अन्हु। ये बुखारी की रिवायत है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जब कोई बात कहते तो उसको तीन बार रिपीट करते, यहां तक के सुनने वाला उस बात को अच्छी तरह से समझ लेता था। तो अहम बात का रिपीट करना भी تعلیم کے اصولوں میں سے ہے کہ سننے والا اس کو اہمیت کو سمجھ جاتا تھا اور جو ادھورا سنا ہے وہ اچھی طرح سے اس کو سن لیتا تھا. مثال کے طور پر ابو شریح رضی اللہ عنہ کہتے ہیں ان نبی صلی اللہ علیہ وسلم قال واللہ لا یؤمن واللہ لا یؤمن واللہ لا یؤمن. اللہ کی قسم وہ ایمان نہیں لایا, اللہ کی قسم وہ ایمان نہیں لایا, اللہ کی قسم وہ ایمان نہیں لایا. قیل ومن یا رسول اللہ, صحابہ نے پوچھا اللہ کے رسول کون ایمان نہیں لایا؟ آپ نے کہا الذی لا یأمن جاره بوائقه, وہ جس کی شرارتوں سے اس کا پڑوسی امن میں نہ رہے وہ ایمان نہیں لایا. تین بار آپ نے کہا, تین بار آپ نے کہا. تو اس طرح سے آپ اپنی بات کو ریپیٹ کریں بخاری کی روایت سے تاکہ سننے والے میں تجسس اور اہمیت کا احساس پیدا ہو. یہ آپ صلی اللہ علیہ وسلم کی سنت. کئی حدیثیں ایسی ہیں الا وقول الزور بار بار آپ نے کہا. کئی روایتیں آپ نے ایک چیز کو کئی بار ریپیٹ کیا ہے, یہ آپ کی عام عادت تھی, عام عادت تھی. بینک اللہ ادان صلاح بینک اللہ ادان صلاح, کئی حدیثیں جس میں آپ کو ملے گا تین بار آپ نے بات کہیں. تو یہ آپ کی سنت تھی تاکہ لوگوں کو کہیں بھی بات ریپیٹ کر رہے ہیں تو اہمیت اس کی معلوم ہو. تو ٹیچر کو چاہیے یہ بھی اصول اختیار کرے, اور جو جس سے رہ گئی بات وہ نیکسٹ اس میں سن لے اس کو. نمبر پانچ, آپ صلی اللہ علیہ وسلم کے اصولوں میں سے یہ بھی ہے کہ آپ علم کو گنتے تھے. جیسے کسی کو سکھانا ہے آپ کو, ایک بڑا پیراگراف آپ اس کو دے دیے اس کو یاد رکھنا مشکل ہوگا, لیکن آپ کہیں دیکھو تین باتیں یاد رکھو, دو باتیں یاد رکھو, پانچ باتیں میں بتاتا ہوں. تو یہ علم کا گننا ہوتا ہے. جب علم کو کاؤنٹ کیا جاتا ہے, پوائنٹ بائی پوائنٹ اس کو بیان کیا جاتا ہے, اس کو کاؤنٹ کیا جاتا ہے تو بات آسانی سے یاد رہتی ہے. ایسی کئی حدیثیں اور مستقل اس پر میں درس بھی لے چکا ہوں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کیسے علم کو گنا کرتے تھے. ایک چیز ایسی ہے جو ایسی ہے, دو چیز ایسی ہے جو ایسی ہے, تین چیزیں ایسی ہیں, چار پانچ چھ سات, اللہ کے نبی صلی اللہ علیہ وسلم کئی چیزوں کو گن کے بتایا ہے. مثال کے طور پر اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں اثنان یعجلہم اللہ فی الدنیا, دو چیزیں ہیں, ان دو چیزوں کی سزا اللہ تعالیٰ دنیا ہی میں جلدی دے دیتا ہے. تو آپ نے گن کے بتایا دو چیزیں, اور دو چیزیں کیا ہیں؟ اس کے بعد کہا البغی وحقوق الوالدین, زنا یا سرکشی یا حدیں پار کرنا اللہ کی, اور بغی عام طور سے زنا کے لیے آتا ہے, زنا اس کی سزا دنیا ہی میں ملتی ہے, اور حقوق الوالدین والدین کے ساتھ بدسلوکی کرنا, والدین سے رشتہ توڑنا, ان دونوں کی سزا دنیا ہی میں ملتی ہے. اور زنا کی تو آپ دیکھ رہے ہیں ایڈز کی شکل میں آج دنیا میں عام طور سے بیماری پھیلی ہوئی ہے. التاریخ الکبیر میں اور طبرانی میں یہ روایت موجود ہے اور یہ صحیح روایت ہے. اسی طرح سے آپ نے فرمایا القضاۃ ثلاثہ, قاضی تین طرح کے ہوتے ہیں, جج تین طرح کے ہوتے ہیں, اثنان فی النار و واحدۃ فی الجنہ, دو جہنم میں جائیں گے ایک جنت میں جائے گا. تین جج ہیں, دو جج کہاں جائیں گے؟ جہنم میں, اور ایک جنت میں. فتویٰ دینے والے تین ہیں, دو مفتی جہنم میں ایک مفتی جنت میں. رجل علم الحق فقضى به فهو في الجنة, وہ آدمی جو حق جانتا تھا اس نے حق کے مطابق فیصلہ کیا وہ جنت میں ہے. حق جانتا تھا اس کے مطابق فیصلہ کیا جنت میں ہے. ورجل قضى للناس على جهل فهو في النار, اور وہ آدمی جس نے علم کے بغیر جہالت کی بنیاد پر فیصلہ کیا جہنم میں جائے گا. تین, ورجل عرف الحق فجار في الحكم فهو في النار, تیسرا وہ آدمی جو حق جانتا تھا کیا صحیح فیصلہ اس کو معلوم تھا لیکن اس نے کیا کیا اپنے کے فیور میں یا کسی طرح سے اس نے غلط فتویٰ دیا تو ایسا آدمی بھی کہاں جائے گا؟ جہنم میں. تو تین آدمی ہیں, علم کے مطابق فیصلہ کرنے والا جنت میں, بغیر علم کے فیصلہ کرنے والا جہنم میں, علم کے خلاف فیصلہ کرنے والا جہنم میں. تو علم آپ گنتے تھے, ایسی کئی حدیثیں جس میں آپ نے علم کو گنا ہے, دو لوگ ایسے ہیں, تین لوگ ایسے, چار لوگ ایسے ہیں, چار چیزیں ایسی, پانچ چیزیں ایسی ہیں. تو اس سے کیا ہوتا ہے؟ علم یاد کرنا آسان ہوتا ہے. तो टीचर को चाहिए, दाई को चाहिए कि लोगों को ऐसे अंदाज में बात करे कि उसको गिनकर याद रखना आसान हो जाए। तो ये सुनन, ये अबू दाऊद, तिर्मिदी, नसीब, नमाज और हाकिम की रिवायत है और ये सही रिवायत है। नंबर छह, कभी आप सल्लल्लाहु अलैहि वसल्लम लोगों का इंटरेस्ट पैदा करने के लिए, उनके अंदर तजस्सुस पैदा करने के लिए उनको पहले सवाल पूछते थे और सबका अटेंशन लेते थे, उसके बाद में आप सारे आंसर्स के ऊपर अपना जवाब देते थे कि सही जवाब क्या है। यह भी एक बहुत अच्छा तरीका है और आज तालीमी एतबार से इस तरीके को बहुत अच्छा तरीका माना जाता है, क्योंकि ये उसूल है। साइकोलॉजिस्ट कहते हैं कि एक आदमी, मैं इस बारे में कुछ किताबें देखा तो उसमें लिखा था आपको याद रखना है अगर आपकी पढ़ाई में से, तो आप सीधा पढ़ते छूटेंगे अगर, तो आपको याद नहीं रहेगा, आप बोर हो जाओगे। लेकिन आप क्या करो, किसी भी चैप्टर, किसी भी सबक से पहले, स्टूडेंट्स के लिए उसूल है, क्या करो, जैसे आप कोई चीज पढ़ रहे हो, सल्फर के बारे में पढ़ रहे हो या फिजिक्स में कोई आप चीज पढ़ रहे हो, न्यूटन का लॉ पढ़ रहे हो, कुछ भी पढ़ रहे हो आप, पहले उसके बारे में आप क्वेश्चंस क्रिएट करो, ये क्या है, इसके बारे में क्या आया है, इसके बारे में क्या सवालात हैं। आपके जहन में जितने सवालात हैं आप सवालात नोट कर लो अपने। ये सारे सवालात जब जहन में आएंगे तो इंसान का जहन भूखा होता है, जब सवाल होता है तो जवाब की कदर होती है, याद भी रहता है, जब सवाल के बगैर कुछ मिल जाता है तो वो जल्दी याद नहीं रहता। इसलिए जो चीज आदमी पूछ के सीखता है वो ज्यादा याद रहती है, जो बगैर पूछे मिल जाती है वो हजम नहीं होती है अक्सर औकात से। तो ये एक तरीका है बहुत अच्छा और बच्चों के सिलसिले में भी ये बहुत कारगर होता है, बच्चों में पैदाइशी तौर पे तजस्सुस होता है, इसलिए बच्चे जो हैं बिल्कुल बेचैन होते हैं, कोई भी चीज देखें, अबू ये क्या है, ये वो है, इसका क्या इस्तेमाल होता है, ऐसा होता है क्यों, तो उनके पास क्वेश्चन बहुत होते हैं। लेकिन हम लोग क्या करते हैं, बस कर तेरे सवाल, जा सो जा, ये ले चॉकलेट खा, भाग इधर से। हम क्या करते हैं, उनके क्वेश्चंस को खत्म कर देते हैं, वो जो बंद हो जाता तो खुलता ही नहीं, फिर बाद में खुद ही बोलते जरा पढ़ पढ़, इतना खर्चा करता तेरे ऊपर, पढ़ जरा कुछ बंद, अभी इसने बंद कर दिया, आप कैसा बनेगा। बच्चों की क्यूरियोसिटी को खत्म नहीं करना चाहिए, उनके जवाब आप दीजिए और उनके किसी सवाल को आप मत बोलोगे बेवकूफ सवाल कहां से लाए, बेवकूफ सवाल नहीं होता है, आप बताइए सवाल उसके जहन में आया, वो पूछ रहा है, आपको नहीं आता आप बोलो नहीं मालूम, कुछ आसमान नीला क्यों है, आपको नहीं मालूम, बोले ऐसे उल्टे सीधे सवाल मत किया करो, यानी वो सोचता है कि उल्टा सीधा सवाल है। तो बच्चे की तरबियत आप करें। तो आप सल्लल्लाहु अलैहि वसल्लम खुद क्या करते थे, बालों का सवालात क्रिएट करते थे, फिर सब सोचते थे उस पर और उसके बाद आप जवाब देते थे। मसलन आपने कहा अतदरून अल मुफलिस, तुमको मालूम है मुफलिस कौन है, मुफलिस कौन है मालूम है, कालू अल मुफलिस फीना मल्ला दिरहम लहू वला मता, हमें मुफलिस वो है जो जिसके पास ना दिरहम हो ना प्रॉपर्टी हो। फकाल इन अल मुफलिस मिन उम्मती याती यौम अल कियामा बिसलातिन व सियामिन व ज़का, आपने फरमाया बल्कि मेरी उम्मत में मुफलिस वो है जो कयामत के दिन नमाज, रोजा और जकात लेकर आएगा, ये नेकियां उसने की होंगी। वयाती कद शतम हादा व कद फहादा, वो इस हाल में आएगा कि उसने किसी को गाली दी होगी, किसी पर झूठी बोहतान बांधी होगी, इल्जाम लगाया होगा। वह अकल माल हादा व सफक दम हादा व दरब हादा, फुलां का माल खाया होगा, फुलां का खून बहाया होगा, फुलां की पिटाई की होगी ना हक। फयूता हादा मिन हसनाती ही व हादा मिन हसनाती है, फिर जिनके साथ इसने बुराई की होगी उसमें से हर एक को इसकी नेकियों में से बदला दिया जाएगा। फइन फनियत हसनातुहु क़ब्ल अन युक़्ज़ा मा अलैह, अगर उसकी नेकियां खत्म हो जाएं और हकदार अभी भी, मजलूम अभी भी बाकी रहें, तो आप फरमाते हैं उख़िज़ा मिन ख़ताया, उनके गुना लिए जाएंगे और फ़तुरिहत अलैह, इस पर वो गुना डाले जाएंगे, थुम्मा तुरिहा फिन्नार, फिर इसको घसीट कर जहन्नम में डाल दिया जाएगा। ये मुफलिस है, दुनिया का फकीर, दुनिया का गरीब कोई गरीब नहीं है, असल गरीब आखिरत का गरीब है, असल मुफलिस आखिरत का मुफलिस है कि यहां से प्रॉपर्टी लेके जाए, नेकियां लेके जाए, लेकिन यहां बहुत सौ के हुकूक मारे थे, जुल्म किया था लोगों के ऊपर, और वहां वो उससे छिन जाए, वहां भिखारी बन जाए और दूसरों के गुनाह इस पर आ जाए और उसको जहन्नम में डाल दिया जाए। तो आपने पहले पूछा मुफलिस कौन है, اور اس کے بعد آپ نے جواب دیا مفلس وہ ہے. تو سوال پوچھ کر لوگوں کی توجہ, جیسے اللہ نے بھی کیا, موسیٰ علیہ السلام سے کیا کہا, وَمَا تِلْكَ بِيَمِينِكَ يَا مُوسَى, اے موسیٰ تیرے دائیں ہاتھ میں کیا ہے, میرا عصا ہے, اس پہ میں ٹیک لگاتا ہوں, اس سے پتے جھاڑتا ہوں, میرے بہت فائدے ہیں اس عصے کے اندر, ڈال زمین پہ, جب ڈالے تو صاف بنا دو, بھاگتے نکلے وہاں سے. اللہ نے کہا یعنی ڈر مت, میرے ہاں مرسلین کو رسولوں کو ڈرایا نہیں جاتا ہے, واپس آ. تو اللہ نے سوال پوچھا, تو سوال اس لیے نہیں پوچھا جاتا کہ معلوم نہیں, سوال اس لیے پوچھا جاتا ہے کہ جس سے سوال پوچھا جا رہا ہے اس کی اٹینشن آ جائے, اور سوال سب سے اچھا طریقہ ہے لوگوں کی اٹینشن لینے کا. جیسے سوال پوچھا جاتا ہے آدمی کے اندر کیوریوسٹی ہوتی ہے, فوراً دیکھتے ہیں, اس لیے آپ پڑھاتے ہیں اگر بچوں کو یا بڑوں کو تو آپ سوال پوچھیے دیکھیے, فوراً لوگ دیکھتے کچھ پوچھ رہے ہیں کیا ہے یہ. تو انسان کے اندر سوال کے لیے ایک اٹریکشن ہوتا ہے, تو یہ بھی ایک طریقہ ہے. مسلم کی روایت سے آپ صلی اللہ علیہ وسلم ایسے بھی لوگوں کو دین سکھایا کرتے تھے. نمبر سات, اپنی بات بیان کر کے اس کے سپورٹ میں پروف بھی دینا, یہ خود نبی صلی اللہ علیہ وسلم کا طریقہ ہے. اگرچہ آپ کی بات خود دلیل ہوا کرتی تھی, لیکن کبھی آپ بھی اپنی بات کی دلیل کے لیے اور اس کی مصداق کے لیے آیتیں بیان کرتے تھے. مثلا اللہ کے رسول صلی اللہ علیہ وسلم کے صحابی عبداللہ رضی اللہ عنہ کہتے ہیں, قال رسول اللہ صلی اللہ علیہ وسلم, مقتطع مال امرئ مسلم بیمین کاذبہ, جو آدمی کسی, آپ اس میں اصول بھی سیکھتے چلیں اور ان احادیث میں جو باتیں واعظ و نصیحت کی ان کو بھی لیتے چلیں, میں نے دونوں کو اسی لیے جمع کیا ہے کہ یہ تعلیم و تربیت کے لیے اصول بھی مل جائیں اور ہمارے لیے نصیحت بھی ان چیزوں میں ہو جائے, دونوں چیزیں میں نے جمع کرنے کی کوشش کی ہے تاکہ ایک درس میں دو درس ہمارے ہو جائیں. آپ نے فرمایا جو بھی آدمی کسی مسلمان کا مال ہتھیا لیتا ہے جھوٹی قسم کے ذریعے سے, جھوٹی گواہی کے ذریعے سے, لقی اللہ وهو علیہ غضبان, وہ اللہ سے ایسے حال میں ملے گا کہ اللہ اس پر بہت غصہ ہوگا, اللہ اس پر بہت غصہ ہوگا. قال عبداللہ, حضرت عبداللہ کہتے ہیں کہ ثم قرأ رسول اللہ صلی اللہ علیہ وسلم, پھر اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ آیت پڑھی, مصداقہ من کتاب اللہ جل ذکرہ, جس کی مصداق اللہ کی کتاب میں خود موجود ہے. آپ نے بات بیان کی کہ جو مسلمان کا مال ہتھیا لے اس کے لیے اس سے آخرت میں اللہ بہت غصہ ہوگا, اور اس کی دلیل میں, اس کے سپورٹ میں ایک سملر بات جو قرآن میں ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے بیان کی, اور آپ نے فرمایا, ان الذین یشترون بعہد اللہ وایمانہم ثمنا قلیلا, وہ لوگ جو اللہ کے, یشترون بعہد اللہ وایمانہم, اللہ کے عہد وعدے اور اللہ کے ساتھ جو ان کی قسم ہے اس کے بدلے میں تھوڑا سا دنیا کی پونجی خریدتے ہیں, اللہ کے وعدے کو چھوڑ دیتے ہیں, بیچ دیتے ہیں اور دنیا کا مال اس سے کماتے ہیں, اولئک لا خلاق لہم فی الآخرہ, ان کے لیے آخرت میں کوئی حصہ نہیں ہے, ولا یکلمہم اللہ, اللہ ان سے بات بھی نہیں کرے گا قیامت کے دن, ناراضگی سے ان سے بات ہی نہیں کرے گا اللہ. جو دین کو بیچ کے دنیا کماتے ہیں, جو جھوٹی قسمیں کھا کر لوگوں کا مال ہڑپ لیتے ہیں, زمین ہڑپ لیتے ہیں ان کی, تو یہ آل عمران کی آیت ہے اور یہ بخاری مسلم کی حدیث ہے. تو آپ صلی اللہ علیہ وسلم نے اپنی بات بیان کی اور اس کے بعد قرآن کی آیت پڑھی دلیل میں. تو ایک معلم کو بھی چاہیے کہ وہ کوئی بات جب بیان کرے تو اس کے سپورٹ میں ایویڈنس بھی پریزنٹ کرے, دلیل بھی دے. ہم بول رہے ہیں بس آٹھ سال ہم نے یہ کیا, اپنی جگہ ہے بھائی. بہت سارے لوگ کیا کرتے ہیں کہ ہم نے آٹھ سال کیا کیے, اور ہمارا کام ہے بولنا, تمہارا کام ہے ماننا, اور نہیں سمجھ میں آ رہا چلو نکلو یہاں سے. تو یہ جو طریقہ ہے یہ صحیح نہیں ہے, بلکہ ایک معلم کو چاہیے کہ وہ اگر کچھ بات کہے تو اس پہ دلیل بھی دے, یہ سب سے اچھا طریقہ ہے تعلیم کا. اور آگے آئیے, کبھی اللہ کے نبی صلی اللہ علیہ وسلم معلم کو ایسا چاہیے کہ وہ اپنی بات کی وضاحت کے لیے مثال بیان کرے. اللہ کے نبی صلی اللہ علیہ وسلم بات سمجھانے میں مثال دیتے تھے. یہ بات یاد رکھیے کہ مثال ثابت شدہ بات کی وضاحت کے لیے ہے, مثال خود دلیل نہیں ہے. سمجھ میں آ رہی بات؟ نہیں, مثال سے کوئی بات ثابت نہیں ہوتی ہے, واضح ہوتی ہے. بہت سارے کیا ہوتے ہیں, دیکھو مثال نبی صلی اللہ علیہ وسلم دیا کرتے تھے, ہم بھی مثال دے رہے ہیں. کیسی؟ دیکھو بادشاہ رہتا बादशाह तक पहुंचने के लिए क्या चाहिए? वजीर। और अंदर जाने के लिए दरबान अगर नहीं छोड़ेगा तो अंदर जा सकते हैं, तो दरबान से होके जाना पड़ता बादशाह तक। बोले हम भी वसीला मान रहे थे, को मिसाल नबी भी बयान करते थे, तो मिसाल है ना, तो फिर मिसाल से साबित हुआ ना, मिसाल से बात वाज़े होती है। मिसाल एविडेंस नहीं है, मिसाल क्लैरिफिकेशन है ऐसी चीज का जो खुद प्रूव्ड है। इसको याद रखिए, बहुत बड़ी बात है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी बात की वजाहत के लिए मिसाल देते थे। आपने फरमाया मसलुल कल्बी मसलुर रीशा तुकल्लिबुहा अर्रियाह बिफलातिन, के आदमी के दिल की मिसाल परिंदे के पर की तरह है, परिंदे के पर की तरह है कि हवाएं उसको यहां से वहां उड़ाए ले फिरती हैं। मैदान में पर पड़ा हुआ है, वो एक जगह टिका रहता है, हवाई उधर ले गई, उधर से आई इधर ले गई। तो आदमी का दिल क्या है? उस पर की तरह है जो जमीन पे, उस तिनके की तरह है जो जमीन पे पड़ा हुआ है, कि हवाएं आती हैं, फितने आते हैं, आजमाइशें आती हैं, या वहां के हरे भरे मंजर आते हैं, लालच आती है, माल दौलत इज्जत यहां वहां की चीजें आके आदमी की दिल को क्या करती है? उड़ा ले जाती है। तो आदमी का दिल एक बात पे टिका नहीं रहता है। आज जुमा का बयान सुना, दर्द सुना, एकदम ईमान जिंदाबाद, कल से तो नमाज है, फिर फजर में उठता नहीं है। फजर में बीवी को बोल, रात में बोल के सोया था, मुझको कल उठाना नहीं तो याद रख। अब वो भी बिचारी नहीं पढ़ने वाली, वो भी उठी किसके लिए? याद रखना के लिए। अब उठा रही उठा रही उठा रही उठी, काय को उठाई? अरे उठाने के लिए बोले थे ना, सो जा तू, तेरा मत सताओ उसको, जब सो गए फिर सुबह उठता अफसोस करता, अरे काश के मैं उठता। बोले कल से, अभी कल से। फिर चार इसमें बिजी हो जाता है, ऑफिस में, जॉब पे, इधर उधर, एक नमाज गई, दो गई, तीन गई, फिर वही वापस से ब्लैंक का ब्लैंक एकदम, फिर वही से। फिर एक आध दिन कुछ होता, किसी के जनाजे में जाता, मौत याद आती, फिर उसके बाद बोलता कल से वापस से नमाज से आ रहा। चार दिन करता है, फिर गायब है। तो एक आदमी का जो दिल होता है, कभी एक चीज पर होता है, कभी दूसरी चीज पर होता है। आपने फरमाया ऐसी ऐसी मिसाल है इसकी, जैसे कोई पर हो, हवा उसको उड़ाते लिए फिरती है। आदमी का दिल ऐसा होता है, एक चीज पर टिकता नहीं। ये निमाजा की रिवायत है और सही रिवायत है। इसी तरह से आपने फरमाया अल मुमिनु मिरातुल मुमिन, मोमिन दूसरे मोमिन के लिए आईने की तरह है। ये बहुत उम्दा मिसाल है। मोमिन मोमिन के लिए कैसा है? आईना है। आईना क्या करता है? अगर आईने में कोई आदमी देखे तो आईना, किसी के चेहरे पे मसलन धब्बा लगा हुआ है, खाया उसने कुछ, यहां वहां सब लगा हुआ है, बहुत भूख लगी थी, रोजा अभी खोला है, ठीक है, आईने में देखता है, तो आईना क्या करता है? आईना बोलता अरे बहुत महंगा हूं मैं, मुझको पैसे से इसने खरीदा, मेरा मालिक है ये, इसका ऐब नहीं दिखाना चाहिए। तो उसका चेहरा उसने अच्छा दिखता है कि जैसा है वैसा दिखता है? उसके चेहरे पर अगर कुछ लगा हुआ है तो आईना जो हकीकत है, हकीकत बराबर उसको दिखाता है, खुशामद नहीं करता है। मैं कैसा हूं? बहुत अच्छा है, हालांकि अच्छा नहीं दिख रहा है, मेरे दिल का है को तोड़ने का इसका। बाहर जा रहा तो सब हंस रहे उसको देख के, ये क्या जोकर के कपड़े पहन के आया था। बोले दोस्त मेरा ये है कि ये लोग हैं। वाकई दोस्त वो होता है जो जो का तुम बताए, खुशामद नहीं करे। और दूसरा आईना क्या करता है? अगर यहां लगाए तो पूरे चेहरे पे काली लगी बताता, जितना है उतना ही बताता है, ये नहीं कि जितनी जितना ऐब है उसको बड़ा चढ़ा के बयान करे। आईना कभी ज्यादा नहीं बताता है, ना आईना कम बताता है, ना आईना ज्यादा बताता है, और आईना छुपाता भी नहीं है, और गलती को अच्छा करके भी नहीं बताता है, जो है वो बताता है, एज इट इज, सच सच सच। इसलिए मोमिन जो है, मोमिन जब दूसरे मोमिन को देखता है और उससे चाहता है कि वो बताए, तो मोमिन हकीकत बराबर बता देता है। इसको क्या कहते हैं? आईना। कैसी मिसाल है, जबरदस्त। तो मोमिन, और जब भी चाहे आईने के सामने आए, जैसे मसलन अभी कालिक लगी थी, थोड़ा छुपा, फिर आया, अरे अभी नहीं है, ऐसा होता 10 बार भी उसके सामने आएगा, बराबर बताएगा। क्यों? इसलिए कि जब भी उससे नसीहत चाहे वो बराबर नसीहत करता है। मोमिन खैरखा होता है, मोमिन सच्चा होता है, मोमिन हक बात कहता है। तो मोमिन की मिसाल मोमिन के लिए कैसी है? आईने की तरह। یہ ایک ہی مثال میں آپ نے اتنی بڑی کتاب بیان کر دی, صحیح ہے؟ کتنی بڑی بات ہے کہ سچائی اور حق گوئی اور جتنا اتنا ہی خوشامد نہیں, اور جھوٹ اور زیادتی بھی نہیں, غلو بھی نہیں, ساری چیزوں میں سے نکال کے بتایا. بس مومن مومن کے لیے آئینے کی طرح ہوتا ہے. تو مثالوں سے آپ سمجھاتے تھے, یہ ابو داؤد کی روایت ہے اور موقوفاً امام البخاری نے بھی اس کو ذکر کیا ہے الادب میں. اسی طرح سے اللہ کے نبی صلی اللہ علیہ وسلم لوگوں کو اپنے ماحول سے, جس کو آپ کہیں گے ماحول سے سبق لینا سکھاتے تھے, جس کو آپ کہہ سکتے ہیں کہ دیکھنے والی چیز سے جس چیز کو نہیں دیکھ سکتے ہیں اس کو سمجھنا آپ سکھاتے تھے, جس کو آپ کہہ سکتے ہیں محسوسات سے معقولات سکھاتے تھے. ایک چیز سامنے ہے, چھوٹی چیز ہے, چھوٹا ایونٹ ہے, لیکن اس سے آپ ایک بڑا سبق, اسپرچل لیسن آپ اس سے دیتے تھے. مثال کے طور پر سہل ابن سعد رضی اللہ عنہ کہتے ہیں کنا مع رسول اللہ صلی اللہ علیہ وسلم بذی الحلیفہ, ہم اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ ذی الحلیفہ کے مقام پر تھے. فاذا ہوا بشاۃ میتہ شائلۃ برجلہا, ایک ہم نے دیکھا کہ ایک مردہ بکری پاؤں باندھی ہوئی پھینکی ہوئی تھی وہاں پر, کچرے میں ایک مری بکری مردہ پھینکی ہوئی تھی وہاں پہ. فقال اترون هذه حینۃ علی صاحبها, آپ نے فرمایا کہ تم یہ دیکھتے ہو یہ اس کے مالک پر ہلکی ہے یا نہیں, کیسی ہے, یہ مالک اس کو لے سکتا ہے, اس کو کیا ہے, اس کی ویلیو کیا ہے. فوالذی نفسی بیدی, اور ایک روایت میں آپ نے کہا ایک بکری دیکھی چھوٹے کان والی مری پڑی تھی, آپ نے اس کا کان پکڑ کے اٹھایا اور آپ نے کہا تم میں سے کون ہے جو اس کو خریدے گا ایک دینار کے بدلے میں, یا کچھ اور آپ نے کہا. صاحب نے کہا اللہ کے رسول کون خریدے گا اس کو, ایک دن مری ہے تو گندی ہے, تو مر چکی ہے. آپ نے کہا مفت میں کون لے گا, کہا کہ اس کی کیا قیمت ہے, چھوٹے کان والی اگر زندہ ہوتی تو بھی عیب والی تھی, اب مری ہوئی ہے. آپ نے فرمایا کہ دنیا کی مثال اللہ کے نزدیک ایسی ہے, ایک سامنے والی چیز سے ایک بڑا لیسن اسپرچل دینا یہ بہت کمال کی چیز ہوتی ہے. جس آدمی کے پاس یہ بصیرت ہو وہ آدمی ہر واقعے میں اللہ تعالی کی نعمتیں نشانیاں دیکھتا ہے, اس کو زندگی کے بڑے اصول چھوٹے واقعات سے سمجھ میں آتے ہیں. ایک صاحب بھی بیٹھے ہوئے تھے گھر کے باہر بیٹھ کے چپ دیکھ رہے تھے, ابو دردہ رضی اللہ تعالیٰ, انہوں نے دیکھا کہ ایک آدمی آ رہا تھا, دو جانور تھے بیل یا گائے, بیل پر سوار تھا, ایک بیل رک گیا ایک چل رہا تھا, تو ایک بیل چل رہا ہی نہیں, اس نے اس کو چابک سے مارا اس بیل کو جو چل رہا نہیں ہے. انہوں نے کہا ہاں اس میں بھی سبق ہے, اس میں بھی سبق ہے. کیا سبق ہے؟ کہ پٹتا وہ ہے جو مالک کی مانتا نہیں ہے, کہ پٹائی سے وہ بچ گیا جو چل رہا ہے مالک کی بات مان رہا ہے, لیکن جو رک گیا چابک اس نے کھایا. تو اپنی زندگی کے لیے وہ اصول لینا جو اپنے باہر کی چیزوں سے اندر کا ریپیئر کرنا, یہ بہت بڑی چیز ہے. آپ نے کہا کہ فوالذی نفسی بیدہ, اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے, لدنیا اہون علی اللہ من ہذہ علی صاحبہا, دنیا اللہ کے نزدیک اس بکری کے مالک پر یہ جو جتنی بے قیمت ہے اس کی نگاہ میں, اس سے زیادہ بے قیمت دنیا اللہ کی نگاہ میں ہے. اور ولو کانت الدنیا تزن عند اللہ جناح بعوضہ, اگر دنیا کی قیمت اللہ کے نزدیک مچھر کے پر کے برابر بھی ہوتی, ما سقا کافرا منہا قطرتن ابدا, اللہ تعالی یہاں اس دنیا میں کافر کو, اللہ کا انکار کرنے والے کو ایک قطرہ کبھی پینے نہیں دیتا, اس کی کوئی ویلیو ہی نہیں ہے. اللہ اچھے برے سب کو دیتا ہے دنیا, جنت اللہ تعالی بروں کو نہیں دے گا. تو آپ یہ ترمذی اور ابن ماجہ کی روایت ہے, یعنی آپ نے ایک چھوٹا واقعہ, ایک مرا ہوا جانور دیکھا, آپ نے اس پر سے کتنا بڑا اسپرچل لیسن لوگوں کو دیا ہے, روحانی سبق, ایک عبرت, ایک نصیحت, ایک غور و فکر کی صلاحیت لوگوں کو دینا کہ دیکھو ایسا دیکھ کے ایسا سوچنا ہوتا ہے. تو یہ ٹیچر کا کام ہوتا ہے, یہ ٹیچر کا یعنی محسوس حقائق سے معنوی سبق دینا, یہ بہت بڑی بات ہوتی ہے. آگے آئیے, آپ صلی اللہ علیہ وسلم کے تعلیمی انداز میں, تعلیمی اسلوب میں یہ بھی چیز تھی कि कभी आप एक्सप्लेनेटरी डायग्राम भी बनाते थे। ये बहुत सारे लोगों के लिए अजीब चीज होगी और आज तालीम में इसको बहुत अहमियत दी जाती है, चाहे वो फ्लो चार्ट्स हो कंप्यूटर वालों के, या वो डायग्राम हो, या वो यानी मिसाल के तौर पर स्टैटिस्टिक्स के लिए वो यानी ग्राफ हो, तो ये समझने के लिए डायग्राम की बहुत अहमियत आज इस दौर में, तालीमी दौर में है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम 1400 साल पहले समझाने के लिए डायग्राम बनाते थे। डायग्राम बनाने के लिए लिखना पढ़ना आना जरूरी नहीं है, सिर्फ बॉक्सेस और कुछ भी बना सकते हैं डायग्राम। मिसाल के तौर पर जाबिर रजी अल्लाह तआला कहते हैं, कुन्ना जुलूसन इंद नबी सल्लल्लाहु अलैहि वसल्लम, हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास बैठे हुए थे। फखत खतन हाकदा अमामहु, आपने एक सीधी लकीर खींची अपने सामने। फकाल हाधा सबीलुल्लाह अज़्ज़ा वजल, मैं बता चुका हूं इसको, आपने कहा ये अल्लाह का रास्ता है, अल्लाह की सबील है। वखत खतन अन यमीनिही वखत खतन अन शिमालिही, एक दाएं जानिब आपने खत खींचा, एक बाएं जानिब, एक रिवायत में दो खत दो खत। वकाल हाधी सुबुल शैतान, और कहा कि ये शैतान के रास्ते हैं। ثم وضع يده على الخط الاوسط, फिर आपने बीच वाली सीधी लकीर पर अपनी उंगली रखी। ثم تلا هذه الايه, और ये आयत पढ़ी। وان هذا صراطي مستقيما فاتبعوه, और ये मेरी सीधी राह है, मेरा सीधा रास्ता है, तुम इस पर चलो, इसकी इत्तबा करो। ولا تتبعوا السبل فتفرق بكم عن سبيله, और छोटी छोटी राहों में ना निकल जाओ, वो तुमको अल्लाह के रास्ते से भटका देंगे। ذَلِكُمْ وَصَّاكُمْ بِهِ لَعَلَّكُمْ تَتَّقُونَ, ये अल्लाह ताला तुमको वसीयत करता है ताकि तुम बचो। ये सूरह अल-अनाम की आयतें हैं। अस-सुन्ना में इब्ने अबी आसिम ने इसको जिक्र किया है सही रिवायत से। आपने डायग्राम बनाया इस तरह से ताकि लोगों को सही समझ में आए। एक रिवायत में आपने डायग्राम बनाया, दूसरा आपने एक बॉक्स बनाया और उस बॉक्स में आपने छोटी छोटी लकीरें बनाई और एक लंबी लकीर बनाई थी जो बॉक्स के बाहर जा रही है, बॉक्स के बाहर निकल रही है, और वो बॉक्स की एक लकीर थी, इसको क्रॉस करके वो लकीर जा रही है। कैसे, समझ लीजिए टेबल है, टेबल में इस तरह से जो है लकीरें छोटी 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 लकीरें बनाई, उसकी शेडिंग जैसे करते हैं कॉर्नर्स पे उसके पूरे लाइन्स पे, और बीच में से यहां से एक लकीर सीधी जा रही है वहां तक, और ये लकीर उसको काट रही है टेबल का जो बॉर्डर है, रेक्टेंगल जिसको कहते हैं, मुस्ततील जिसको कहते हैं। आपने उसके बाद कहा कि ये जो है, ये छोटी छोटी लकीरें जो हैं, ये इंसान की मुसीबतें, जो छोटी छोटी मुसीबतें उस पर आती हैं, और ये जो लकीर है ये उसकी मौत है, और ये जो सीधी मौत के पार जा रही है उसकी तमन्ना और उसकी उम्मीदें हैं। आदमी की उम्मीदें उसकी मौत के पार जाती है, ये करना है वो करना है, बड़े बड़े प्लान, और बीच में कौन आ जाता है, हजरत मलकुल मौत। मौत आगे उसकी तमन्नाओं को अधूरी छोड़ देती है, बहुत सारे प्लानिंग रह के रह जाते हैं और आदमी की मौत उसको उठा ले जाती है। बॉक्स बना के आपने समझाया उसको, मुहदिसी ने उसको बना के बताया कैसा बॉक्स होता, तो आप डायग्राम के जरिए से भी समझाते थे। ये एक आसान तरीका है समझाने का, मुअल्लिम के लिए एक उसूल है तालीम में। और आगे आइए, कभी आप सल्लल्लाहु अलैहि वसल्लम अकली जवाब भी देते थे, लॉजिकल आंसर जिसको आप कहते हैं। अनस बिन मालिक रजी अल्लाह तआला कहते हैं, अन्न रजुलन काला या नबी अल्लाह कैफा युहशरुल काफिरु अला वजही, कुरान में अल्लाह ने फरमाया कि कयामत के दिन बाज़ लोगों को, कुफार को अल्लाह ताला मुंह के बल चलाएगा, वो मुंह के बल चल के आएंगे हशर में। सहाबी ने पूछा मुंह के बल कैसे चलेंगे, कैसे अल्लाह ताला लोगों को हशर में मुंह के बल जमा करेगा, मुंह के बल वो कैसे चलेंगे। قال اليس الذي امشاه على الرجلين في الدنيا قادرا على ان يمشيه على وجهه يوم القيامه, आपने कहा कि जिसने दुनिया में इंसान को पांव पे चलना सिखाया, पांव पे चलने वाला बनाया, क्या वो इंसान को मुंह के बल चलने वाला नहीं बना सकता है। आप बताइए बच्चा चलता है तो हाथ पे चलता है कि पांव पे, ये डिफॉल्ट है वो। आप कभी सोचे हैं कि बच्चा चलने कैसे चलता है, चलने लगता है तो पांव पे चलता है वो, कौन सिखाया उसको ये, उसको अल्लाह ने बनाया ऐसा है, अल्लाह ने बनाया उसको ऐसा है कि वो पांव पे बराबर चलता है, तो अल्लाह ताला उसको चाहे तो मुंह के बल भी चला सकता है। तो आपने फरमा जो पांव पे चला सकता है मुंह पे क्यों नहीं चला सकता है, अल्लाह की कुदरत है, जो एक चीज पर कादिर है जिसने ऐसा उसको बनाया वो वैसा भी उसको पैदा कर सकता है कयामत के दिन, कि मुंह के बल वो चलाएगा उसको, लोग मुंह के बल घिसटते हुए चलेंगे कयामत के दिन। अल्लाह हम सबकी हिफाजत फरमाए। یہ بخاری مسلم کی روایت ہے. تو آپ نے لاجیکلی آنسر دیا اللہ کی قدرت بتاتے ہوئے کہ جو ایسا کر سکتا ہے وہ ویسا بھی کر سکتا ہے, جو ایسا کر سکتا ہے وہ ویسا بھی کر سکتا ہے. اور قرآن میں اس کی بہت ساری مثالیں ہیں کہ جیسے اللہ نے فرمایا کہ جو بے جان سے انسان کو زندہ کرتا ہے, ایک انسان نطفہ ہوتا ہے اس سے پیدا ہوتا ہے تو انسان بن جاتا ہے, ایک انڈا ہے اس میں جان نہیں ہوتی ہے, ایک وقت کے بعد اس میں سے چوزہ باہر آتا ہے. تو وہی اللہ کیا بے جان سے جو جاندار پیدا کرتا ہے کیا مرنے کے بعد مٹی میں سڑ گل جانے کے بعد میں واپس زندہ نہیں کر سکتا ہے؟ لاجیکل آنسر یہ ہے کہ جو ایک کر سکتا ہے وہ دوسرا بھی کر سکتا ہے, اگر یہ پاسبل ہے تو دوسرا بھی پاسبل ہے. تو اس طرح سے آپ کبھی اس طرح سے عقلی استدلال سے جواب دیتے تھے بخاری مسلم کی روایت سے. کبھی آپ صلی اللہ علیہ وسلم سوال کے جواب میں سوال ہی کہتے تھے تاکہ سننے والا اس میں غور کرے اور اس کو جواب سمجھ میں آئے. کیسے؟ ابو ہریرہ رضی اللہ تعالیٰ کہتے ہیں ان رسول اللہ صلی اللہ علیہ وسلم قال, ایک مرتبہ آپ نے کہا لا عدوى ولا سفر ولا ہامہ, نہ عدوى ہے نہ سفر ہے نہ ہامہ ہے. عدوى کیا ہے؟ عدوى لوگوں کا عقیدہ تھا کہ ایک کو بیماری ہوئی تو وہ بیماری دوسرے کو لگتی ہی, آج بھی لوگ مانتے ہیں اس بات کو کہ ایک کو بیماری ہوئی تو ڈیفینیٹلی وہ بیماری دوسرے کو لگے گی. ہم کہتے ہیں لگ سکتی ہے اگر اللہ چاہے, نہیں تو نہیں لگتی ہے. دونوں میں فرق یہ یاد رکھیے کہ ایک ہی بیماری دوسرے کو لگ سکتی لیکن اللہ چاہے تو. اور اس کی کتنی مثالیں ہیں, ایک بیمار ہوتا ہے گھر میں, دوسرا بیمار نہیں پڑوسی بیمار ہو جاتا اور گھر والے موٹے تازے ہٹے کٹے ہیں. تو یہ ضروری نہیں ہے کہ ایک ہی بیماری دوسرے کو لگے. تو آپ نے فرمایا لا عدوى, بیماری لگتی نہیں ہے. اگر عرب کے لوگ عقیدہ رکھتے تھے بیماری ایک ہی دوسرے کو لگتی ہے اور خود سے لگتی ہے, اسلام نے کہا ایسا نہیں ہے. لا عدوى ولا سفر, اور عرب کے لوگوں کا عقیدہ تھا کہ آدمی کے پیٹ میں ایک جانور ہوتا ہے جو بھوک لگتی ہے تو چلانا شروع کرتا ہے, اور وہ کبھی اتنا چلاتا ہے کہ اس کی وجہ سے آدمی مر سکتا ہے, اتنا بھوک سے پریشان اس کو ایک دم کر دیتا ہے کہ آدمی بھوک میں مر بھی سکتا ہے. تو وہ جانور ہوتا ہے جس کو کھانے کی ضرورت ہوتی ہے, بھوک لگتی ہے تو وہ چلانا شروع کرتا ہے. آپ نے فرمایا والا سفر, اور بعض علماء نے کہا سفر سے مراد وہ لوگ محرم کا مہینہ چینج کر کے سفر کو کیا کرتے تھے, حرام مہینہ بناتے تھے اور محرم میں جنگ کرتے تھے, اس کو نصیب بھی کہا جاتا ہے, قرآن میں بھی اس کا ذکر ہے. تو آپ نے فرمایا سفر بھی نہیں ہے. اور ولا ہام, ولا ہام, عرب کے لوگوں کا عقیدہ تھا کہ اگر کوئی مرنے والا ہو تو اس کے گھر پہ الو بولتا ہے, اگر کسی کے گھر پہ الو بولے آ کے, الو روئے آ کے, اب اس کا کام تمام ہونے والا ہے. تو یہ عقیدہ ان لوگوں کا تھا کہ الو کے رونے سے لوگوں کی موت ہوتی ہے. یا بعض لوگوں کا عقیدہ یہ تھا کہ جب کوئی آدمی مر جاتا ہے تو اس کی روح الو بن کے گھومتی ہے, تو اس کو بوما کہتے ہیں عربی زبان میں. تو ہاما آپ نے کہا یہ ہاما وغیرہ بھی کچھ نہیں ہے, تو آپ نے ان ساری چیزوں کا انکار کیا. ایک صحابی تھے, ایک بدوی دیہاتی تھے, انہوں نے کہا فقال اعرابی یا رسول اللہ فما بال ابلی تکون فی الرمل کانها الضباء فیاتی البعیر الاجرب فیاتی البعیر الاجرب فیدخل بینها فیجربها. پھر اللہ کے رسول ایسا کیسا ہوتا کہ میرے اونٹ چر رہے ہوتے ہیں اور ایسے صاف ستھرے ہوتے ہیں کہ گویا کہ ہرن ہو ایک دم, لیکن پھر ایک کھجلی والا اونٹ ان میں چلا جاتا ہے, پھر ایک کی کھجلی دوسرے کو بھی ہو جاتی ہے, تو ایسا کیسا ہوتا پھر؟ اور جب نہیں جاتی بیماری تو ایسا کیسا؟ آپ نے فرمایا, سوال میں پوچھا آپ نے کہا فمن اعد الاول, پھر پہلے کو کھجلی کہاں سے آئی؟ ٹھیک ہے, اس کی اس کو لگتی ہے نا, یعنی بیماری ایک سے دوسرے ہی میں جاتی ہے. اگر تمہارا عقیدہ ہے تو پھر پہلے میں بیماری کہاں سے آئی؟ تو ظاہر بات ہے جواب کیا دے گا آدمی, اللہ کی طرف سے. تو جب اس کو اللہ کی طرف سے آئی تو اس کو بھی اللہ کی طرف سے آتی ہے, یعنی کیا ہے؟ لاجیکل آنسر ہے, اور سوال میں غور کرو جواب مل جائے گا. تو آپ اس طرح سے بھی یعنی کہتے تھے. دوسری بات میں آپ نے بتایا کہ ایک کی بیماری دوسرے کو لگ سکتی ہے, لیکن ایسا کمپلسری ہے نہیں ہے, نہیں بھی لگ سکتی ہے, پھر لگ سکتی ہے نہیں بھی لگ سکتی ہے, تو وہ ویسے ہی ہوا جیسے بیمار ایک ہو سکتا ہے نہیں بھی ہو سکتا ہے. سمجھ میں آ رہی بات؟ بیمار ہو بھی سکتا ہے نہیں بھی ہو سکتا ہے, اپنے آپ بھی تو آدمی بیمار ہوتا ہے, تو ایک بیماری اللہ چاہے تو دوسرے کو ہوتی, نہیں تو نہیں ہوتی ہے. تو آپ نے بہت اچھے انداز میں اس کو سمجھایا, یہ بخاری مسلم کی روایت ہے. آپ صلی اللہ علیہ وسلم کبھی کسی اور کا بھی قول ذکر کرتے تھے اور اس کی تصدیق کرتے تھے, اسی لیے کسی اور کو کوٹ کر سکتے ہیں. بعض اوقات کوئی آدمی اگر کسی اور عالم کا قول ذکر کرے تو بولتے ہیں ہم کو قرآن حدیث کے سوا کچھ نہیں چاہیے, خالی قرآن حدیث چاہیے ہم کو. اگر کسی کا قول ذکر کیا جائے بشرطے کہ وہ حق بات ہو تو اس میں کوئی برائی نہیں ہے. ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں قال النبی صلی اللہ علیہ وسلم اصدق کلمۃ قالها الشاعر کلمۃ لبید, سب سے سچی بات جو کسی شاعر نے کہی ہو وہ لبید شاعر کا قول ہے. لبید ایک شاعر تھا عرب میں, آپ نے کہا اگر کوئی شاعر ہے اس نے اگر صحیح بات کہی ہو تو یہ لبید کا قول ہے. کیا الا کل شیء ما خلا اللہ باطل, خبردار ساری چیزیں اللہ کے سوا باطل ہیں, ساری چیزیں اللہ کے سوا کیا ہیں باطل ہیں. اور یہ بخاری اور مسلم دونوں میں روایت موجود ہے, یعنی اللہ کے سوا جتنی بھی چیزیں ہیں سب کیا ہیں ہلاک ہونے والی. کل من علیہ فان ویبقى وجہ ربک ذی الجلال والاکرام, ساری چیزیں کیا ہونے والی ہیں فنا ہونے والی ہیں, اللہ کے سوا سب کچھ کیا ہے فانی ہے. تو آپ نے اس کے لیے کسی اور پچھلے جاہلیت کے غیر مسلم مشرک شاعر کا قول ذکر کیا کہ اگر کوئی شاعر ہے اس نے کوئی صحیح بات کہی ہے تو کیا ہے وہ لبید کا قول ہے کہ اللہ کے سوا سب باطل ہے. یہاں باطل سے مراد کیا ہے فانی, سب ختم ہونے والا ہے. تو اس سے یعنی آپ صلی اللہ علیہ وسلم کا یہ طریقہ ملتا ہے کہ کسی کا قول کوٹ کر سکتے ہیں اگر اس سے کوئی فائدہ ہو یا کوئی صحیح بات وہ ہو جو لوگوں کے لیے مفید ہو. اسی طرح سے بطور تعلیم آپ قصہ بھی بیان کیا کرتے تھے. ابو ہریرہ رضی اور قصوں میں لوگوں کے لیے بہت شوق ہوتا ہے, خاص طور سے بچے اور وہ لوگ جو زیادہ انٹلیکچوئل نہیں ہوتے ان کو قصے بڑے پسند ہوتے ہیں. انٹلیکچوئل لوگوں کے لیے قصہ وغیرہ نہیں رہا تو خالی ان کو قول یا اس کے اندر اس کا انالیسس اور یہ بہت پسند ہوتا ہے, لیکن دونوں کا اپنا فائدہ اپنی جگہ ہے. ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول, میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو کہتے سنا, اور یہ بہت اہم قصہ ہے اس کو یاد رکھیں, مفتیان کرام اس کو یاد رکھیں. مفتیان کرام وہ جو لوگوں کے اوپر فتوی دیتے ہیں ہمارے. کان رجلان من بنی اسرائیل متواقعین, بنی اسرائیل میں دو لوگ تھے, بھائی تھے یا دوست تھے بہت قریبی, گویا کہ بھائی ہوں. فکان احدہما یذنب, دونوں میں سے ایک ایسا تھا جو بہت گناہ کرتا تھا. والآخر مجتہد فی العبادہ, اور دوسرا بہت عبادت کرتا تھا, عبادت میں ہمیشہ کوشش کرتا رہتا تھا. فکان لا یزال المجتہد یرى الآخر علی الذنب, جو بہت عبادت گزار متقی تھا وہ اپنے دوسرے بھائی کو ہمیشہ گناہ میں پڑا دیکھتا تھا. فیقول اقصر اقصر, بار بار اسے کہتا ارے گناہ چھوڑ, ارے گناہ کی زندگی چھوڑ دے اقصر. فوجدہ یوما علی ذنب, ایک دن ایسے ہی ہوا کہ اس نے دیکھا یہ پھر گناہ کر رہا ہے, گناہ میں دھت ہے. فقال له اقصر, ارے گناہ چھوڑ, گناہ کی زندگی رو, گناہوں کو چھوڑ دے. فقال خلینی وربی, خلینی وربی و ابعثت علی رقیبا, اس نے کہا گناہگار نے کہا ارے چھوڑ دے مجھ کو, میرے رب کو چھوڑ دے, میرے اللہ کے بیچ میں تو مت آ, کیا تو میرے اوپر داروغہ ہے, یعنی مجھ کو فورس مت کر. تو بولتا ہے نا ٹھیک ہے, میرے اللہ کے بیچ میں تو مت آ, میرے اوپر داروغہ ہے کہ تو. فقال واللہ لا یغفر اللہ لك او لا یدخلک اللہ الجنہ, اس کو بہت غصہ آیا, بار بار اس کو سمجھاتا سنتا ہی نہیں, گناہگار کہیں کا کیا کہا, اللہ کی قسم اللہ تیری مغفرت کبھی نہیں کرے گا, اللہ تجھ کو کبھی جنت میں نہیں ڈالے گا, قسم کھا کے اللہ کی کہا کیا تیری کبھی مغفرت نہیں ہوگی, تو کبھی جنت میں نہیں جائے گا. فقبض ارواحهما, اللہ نے دونوں کی روح قبض کی. فاجتمع عند رب العالمین, دونوں کے دونوں اللہ رب العالمین کے پاس جمع ہوئے. فقال لهذا المجتہد, اس عبادت گزار سے اللہ نے کہا اکنت بعالما, تجھ کو معلوم تھا میں کیا کرنے والا ہوں, تو میرے بارے میں جانتا ہے. او کنت علی ما فی یدی قادرا, یا میرے ہاتھ میں جو فیصلہ ہے وہ تیرے اختیار میں تھا, تو قادر ہے وہ جو میں کرنے والا ہوں تیرا اس پہ غلبہ ہے, تیرا قبضہ ہے میرے فیصلے پر. وقال للمذنب, اور گناہگار سے اللہ نے کہا اذهب فادخل الجنت برحمتي, جا میری رحمت سے تو جنت میں چلا جا. اور وقال للآخر اذهبوا به الى النار, اور دوسروں سے کہا, وہ دوسرے سے کہا, فرشتوں سے کہا, اس کو لے جاؤ جہنم میں ڈال دو, اس کو جہنم میں ڈال دو. قال ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں والذی نفسی بیدہ لتکلم بکلمۃ او بقت دنیاہ و آخرتہ. حضرت ابو ہریرہ فرماتے ہیں کہ اللہ کی قسم ایک جملہ اس نے ایسا بول دیا کہ اس کی دنیا بھی برباد ہو گئی, آخرت بھی برباد ہو گئی, دنیا میں اعمال بھی برباد اور آخرت میں انجام بھی خراب اس کا. یہ سنن ابی داؤد اور مسند احمد میں حدیث موجود ہے اور یہ صحیح روایت ہے. اس سے کوئی یہ دلیل نہ لے لے کہ چلو گنہگار لوگ, بعض لوگ کہتے ہیں اللہ چاہے تو سارے نیک لوگوں کو جہنم میں ڈال دے, اللہ چاہے تو سارے گنہگاروں کو جنت میں ڈالے, اس لیے ہم جیسا کر رہے ویسا اللہ کی مرضی پہ سب ہے. ایسا نہیں ہے, اللہ تعالی نے نیک لوگوں کے لیے راستہ بتایا ہے, جنت والوں کے لیے راستہ بتایا ہے اور برے لوگوں کے لیے راستہ بتایا ہے کہ ایسا کرنے والے کہاں جائیں گے, ایسا کرنے والے کہاں جائیں گے. یہ جو برا آدمی جہنم میں گیا, اچھا جو نیک تھا اس نے برائی کی, وہ جہنم میں گیا, کیوں گیا؟ ابو ہریرہ کیا کہہ رہے ہیں, ایک جملہ اس کا ایسا تھا جو بڑا سخت جملہ تھا, اللہ پر اس نے حکم دے دیا کہ اللہ تیرے کو کبھی جنت میں نہیں ڈالے گا, تو اس کو کیا معلوم اللہ کے بارے میں تو کیسا بول رہا, تو اپنی طرف سے ایسا فتویٰ دے دیا جو اللہ پر حاکم بننا ہے, یہ اللہ کو پسند نہیں ہے. تو کسی کی جنت جہنم کا فیصلہ کر دینا یہ اسلام میں جائز نہیں, یہ آدمی کبھی جنت میں نہیں جائے گا, کون ہے تو کون ہوتا بولنے والا, اللہ چاہے تو پھر ایسا کرے, تو ایسا بولتا ہے. اس کی اس غلط جملے کی وجہ سے وہ جہنم میں گیا, اور اس آدمی کی اللہ سے امید تھی, اللہ چاہے تو معاف کر سکتا ہے, اللہ سے اچھا گمان اس کا تھا, اللہ چاہے تو کسی کو معاف کر سکتا ہے, اللہ کو اختیار ہے کسی کو چاہے سارے گناہ معاف کر دے, ہے کہ نہیں ہے؟ اللہ کو اختیار ہے کسی گناہ گار کو چاہے معاف کر سکتا ہے, اللہ نے اپنی رحمت سے اس کو معاف کر دیا اور اللہ نے اس کی پکڑ کی. اس لیے کسی کے بارے میں جنت جہنم کا فتویٰ نہیں دینا چاہیے. ہاں یہ بات اور ہے, نیکیوں سے آدمی جنت میں جاتا ہے, گناہوں سے آدمی جہنم میں جاتا ہے. اسی طرح سے اللہ کے نبی صلی اللہ علیہ وسلم کا طریقہ یہ تھا کہ آپ صلی اللہ علیہ وسلم پریکٹیکلی کر کے بھی دکھاتے تھے. اس لیے ٹیچر کو چاہیے, معلم کو چاہیے کہ لوگوں کو تعلیم کے وقت میں وہ کر کے بتائے. عبد الرحمن ابن ابزا کہتے ہیں جاء رجل الى عمر بن الخطاب فقال اني اجنبت فلم اصب الماء. ایک آدمی عمر رضی اللہ عنہ کے پاس آیا, کہا مجھ کو احتلام ہو گیا اور پانی میرے پاس نہیں, احتلام ہو گیا, نہانے کی حاجت پیدا ہوئی اور پانی نہیں, تو کیا کروں؟ فقال عمار ابن یاسر لعمر بن الخطاب, عمار ابن یاسر رضی اللہ عنہ نے عمر بن خطاب سے کہا کہ اما تذکر انا کنا فی سفر انا وانت. آپ کو یاد ہے کہ نہیں ہے, حضرت عمر سے کہا عمار رضی اللہ عنہ نے کہ آپ کو یاد ہے کہ نہیں, ایک مرتبہ ہم دونوں سفر میں تھے, میں بھی اور آپ بھی, فاما انت فلم تصلی, آپ کو بھی احتلام, آپ کو بھی ضرورت ہوئی غسل کی, مجھ کو بھی ہوئی, تو آپ نے تو نماز نہیں پڑھی, واما انا فتمعت فصليت, اور میں دھول میں اٹا پٹا جیسے جانور ہوتا ہے, جانور کیسے کرتا ہے دھول میں, میں نے دھول میں ایسا اپنے آپ کو کیا لوٹا اور میں نے نماز پڑھ لی. فذکرت للنبی صلی اللہ علیہ وسلم, اور میں نے آنے کے بعد آپ سے بیان کیا اللہ کے رسول صلی اللہ علیہ وسلم نے سے کہ ایسا ہم نے کیا. فقال نبی صلی اللہ علیہ وسلم انما کان یکفیک ہکذا, آپ نے کہا تیرے لیے تو اتنا ہی کافی تھا. فضرب النبی صلی اللہ علیہ وسلم بکفیہ الارض ونفخ فیہما, اس طرح سے کیا, آپ نے دونوں اپنی ہتھیلیاں زمین پر ماری, کہا اتنا ہی کافی تھا, اتنا لوٹنے کی ضرورت کیا تھی جانور کی طرح زمین میں, کیونکہ اس سے پہلے آپ حدیث میں بتا چکے تھے کہ مسلمان کی پاکی کیا ہے, پانی نہ ملے تو مٹی ہے. اب ان کو معلوم نہیں مٹی کیسے, اتنی حدیث تو معلوم ہے کہ مٹی سے پاک ہو جاتے, اب کیسا طریقہ معلوم نہیں, تو انہوں نے کیا مٹی میں غسل کیا, مٹی میں غسل کیا, معلوم نہیں کیسا کرنا چاہیے. جب آئے تو آپ صلی اللہ علیہ وسلم سے کہا کہ ہم نے ایسا کیا, आपने कहा तेरे लिए इतना थोड़ी करने की जरूरत थी, ऐसा गुसल करने की कहां जरूरत है। आपने कहा तेरे इतना ही काफी था कि तू अपनी दोनों हथेलियां मिट्टी पर मारे, उनमें फोंक दे धूल उसकी उड़ा दे, और सुम्मा मसह बिहिमा वजहु व कफ्फैह, और फिर आपने अपने चेहरे पर हाथ फेरा और अपनी दोनों कफ्फैह, ये कफ है पूरे, इतना इस पे हाथ फेरे, यहां तक जरूरत नहीं है, यहां तक आपने हाथ फेरा, कहा इतना काफी करके बताया आपने, कहा तेल इतना काफी है, देख ऐसा, और ठोका उसमें चेहरा, और एक ही दर्ब से एक ही बार मार के आपने चेहरा हथेली दोनों पर क्या किया, तयम्मुम, इसको तयम्मुम कहते हैं। तो पानी ना मिले, अगर पानी ना मिले यानी पानी है ही नहीं, दूर दूर तक पानी नहीं, मालूम नहीं किधर है पानी, तो अब अगर ऐसा हाल किसी का हो जाए और गुस्ल या वजू की हाजत उसको हो तो फिर क्या कर सकता है, वो तयम्मुम कर सकता है, ये तयम्मुम का तरीका है। तो ये बुखारी मुस्लिम में आप सल्लल्लाहु अलैहि वसल्लम ने तयम्मुम करके बताया कि ऐसा तयम्मुम करते हैं। तो प्रैक्टिकली भी तालीम देना आपका तरीका है। कभी आप जन्नत का शौक दिलाया करते थे और कभी आप जहन्नम से लोगों को डराया करते थे। जैसे एक मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा, अनस रदियल्लाहु अन्हु कहते हैं, قال رسول الله صلى الله عليه وسلم يوم بدر, بدر के दिन आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा, قوموا الى جنت عرضها السماوات والارض, उठो उस जन्नत की तरफ जिसकी चौड़ाई आसमान और जमीन के बराबर है। قال عمر بن حمام الانصاري, एक सहाबी जिनका नाम उमर इब्न हम्माम अल अंसारी था, उठे और उन्होंने कहा, या रसूल अल्लाह, عرضها السماوات والارض, जन्नत की चौड़ाई आसमान और जमीन के बराबर है, बखिन बखिन, वाह वाह, अरबी में क्या कहते हैं, बखिन बखिन, जैसे हम कहते हैं ओहो क्या बात है, इतनी बड़ी जन्नत, बखिन बखिन, ला वल्लाह या रसूल अल्लाह, ला बुद्द अन अकून मिन अहलिहा, ए अल्लाह के रसूल, मैं तो जन्नत में जाना ही चाहिए, फिर इतनी भारी जन्नत है और मैं जन्नत में न जाऊं, ऐसा कैसा हो सकता है, फिर तो जन्नत में जाना ही पड़ेगा, यानी ऐसा होना चाहिए कि मैं जन्नती बनूं, कितना अच्छा हो कि मैं भी जन्नती हो जाऊं। قال فإنك من أهلها, आपने क्या कहा, हाँ तू जन्नती है, तू जन्नती है। فأخرجت ثميرات فجعل يأكل, उन्होंने अपने थैली में से खजूरें निकाली और एनर्जी के लिए, भूखे थे, खजूरें खाना शुरू की, वो जमाना कैसा था, क्या खाते थे, खजूर खा के वो लोग लड़ते थे, खजूरें खाना शुरू की। फजाल याकुल तुम मकाल लइन हयीतु हत्ता आकुल थमराती इन्नहा लहयातुन तवीला, कहा ये पूरी खजूरें खाने तक मैं जीऊं, जन्नत में जाने से रुकावट बन रही मुझके में इतनी जिंदगी भी, अगर मैं खजूर खाते खाते जीऊं ये तो बहुत लंबी जिंदगी होगी, ये तो बहुत लंबी जिंदगी होगी, इतना कौन जीता है, जन्नत में जाना है फट से, जल्दी जाना है अपने को, जन्नत में जाना है, इतना टाइम वेस्ट कौन करे जन्नत में जाने के लिए, ये खजूर खाते बैठूंगा मैं तो बहुत लंबी जिंदगी हो गई, बहुत टाइम जा रहा ही नहीं है, तो ये बहुत लंबी जिंदगी हो गई। लहयातुन तवीला, قال فرمى بما كان معه من التمر, सारी खजूरें फेंक दी, ثم قاتلهم حتى قتل, फिर जो घुस गए मैदान में लड़ने के लिए, भीड़ में लड़ते रहे यहां तक के कतल कर दिए गए, जन्नत में चले गए। ऐसी तरगीब देते थे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कि एक आदमी अमल पे खड़ा हो जाए, अपनी जान में निछावर करने के लिए तैयार हो जाए, ये भी तालीम का एक अंदाज है, तरगीब देना। हम लोग लोगों को डरा डरा के मार देते हैं, लोगों को तरगीब दी जाए, नेकियों पर क्या फजीलतें बताई जाए, जन्नत की क्या फजीलतें बताई जाए, ताकि एक आदमी अमल पर आए, उसके दिल में अमल करने का जज्बा पैदा हो। आप देखिए लोगों को लालच दे के लोग गलत काम कराते हैं, हम जन्नत की तरगीब दे के लोगों को सही काम नहीं करा सकते, कराना चाहिए, ये मुस्लिम की रिवायत है और अल्फाज हाकिम के हैं। इसी तरह से ये भी नहीं कि सिर्फ जन्नत जन्नत तो आदमी क्या हो, चलो गलत काम करे तो कुछ नहीं, नेक काम करे तो जन्नत मिलती है, ऐसा भी नहीं होना चाहिए। जहन्नम की बात भी आप सल्लल्लाहु अलैहि वसल्लम करते थे, एक बैलेंस उसमें रखते थे आप, बल्कि आप ऐसे अंदाज में जहन्नम की बात करते थे कि लोग बेख्तियार रोने लग जाते थे। अनस इब्न मालिक रजी अल्लाह तआला कहते हैं, बलग रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन असहाबिहि शैउन फखतब, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को सहाबा की तरफ से कोई बात पहुंची, नामुनासिब बात आप तक गई, तो आपको बहुत बुरा लगा, आपने सबको जमा करके खुतबा दिया, फकाल उरिदत अलैय अलैय अल जन्नत वन नार, मुझ पर जन्नत और जहन्नम पेश की गई, मुझ पर जन्नत और जहन्नम पेश की गई। फलम आरक अल्यौम फिल खैर वश्शर, आज से ज्यादा आज जैसा कोई दिन मैंने नहीं देखा जो खैर और शर वाला हो, आज की तरह ऐसा भयानक दिन मैंने नहीं देखा, आज जन्नत और जहन्नम मुझ पर पेश की गई। वलौ तअलमूना मा अअलम लदहिकतुम क़लीलन वलबकैतुम कसीरा, और अगर वाकई तुमको एहसास हो जाए उस चीज का जो मैं जानता हूं तो तुम बहुत कम हंसोगे और बहुत ज्यादा रोओगे। सहाबी कहते हैं कि फमा अता अला असहाबी रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम यौमुन अशद्द मिन्हु, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के सहाबा पर इस दिन से ज्यादा भारी कोई दिन नहीं था। गत्तु रुउसहुम वलहुम खनीन, उन्होंने अपने चेहरे ढांप लिए अपने कपड़ों से और रोने लगे, ऐसा रोए कि उनकी सिसकियां सुनाई देने लगी, हिचकियां ले लेकर रोने लगे। फकाम उमर रदी अल्लाह अन्हु फकाल, हज़रत उमर खड़े हुए और कहने लगे रदीना बिल्लाहि रब्बा व बिल इस्लाम दीना व बि मुहम्मदिन नबिया, अल्लाह के रसूल हम अल्लाह के रब होने पर राजी हो गए, हम इस्लाम के दीन होने पर राजी हो गए, हम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के नबी होने पर राजी हो गए, हम राजी हैं, हमको कोई शक नहीं है, हम नाराज नहीं, हमारी कोई शिकायत नहीं, हमारी कोई मसला नहीं है, हम राजी हैं आपके ऊपर, इस दीन पर हम राजी हैं, आप नाराज ना हो हमसे। आप बाज़ औक़ात ऐसा सख्त बयान करते थे कि सहाबा रोने लगते थे, डर जाते थे। ये बुखारी मुस्लिम दोनों में है, तो ये दोनों का बैलेंस होना चाहिए। लोगों को तरगीब भी दी जाए ताकि वो नेकियां करें, लोगों को डराया भी जाए ताकि वो गुनाहों से बचें। कभी आप सल्लल्लाहु अलैहि वसल्लम तालीम के दौरान मजाक भी करते थे, जिसको मिजाह कहते हैं। हसन कहते हैं, गालिबन हसन बसरी हैं, अतत अजूज़ुन इला नबी सल्लल्लाहु अलैहि वसल्लम, एक बूढ़ी औरत अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आई। फकालत या रसूल अल्लाह उदउ अल्लाह अन युदखिलनी अलजन्ना, अल्लाह से दुआ कीजिए अल्लाह मुझको जन्नत में डाल दे। बूढ़ी औरत आई, क्या कह रही है, उसकी तमन्ना है जन्नत में जाने की। कहते अल्लाह के रसूल एक दुआ कर दो मेरे लिए, मैं जन्नत में चली जाऊं, आप मेरे लिए दुआ करो। فقال يا ام فلان ان الجنه لا تدخلها عجوز, काए फलानी ए ام فلان जन्नत में बूढ़ी औरत नहीं जाएगी। वो औरत कौन है, बूढ़ी, कह रही मुझको जन्नत में जाने की दुआ कीजिए। आपने कहा बूढ़ी औरत जन्नत में नहीं जाएगी। فولت تبكي, वो बेचारी उठी रोते रोते जाने लगी, उसको लगा अब मैं बूढ़ी तो बूढ़ी नहीं जाएगी जन्नत में, तोड़ गई जाने लगी और रोने लगी। قال اخبروها انها لا تدخلها وهي عجوز, आपने कहा उसको बताओ उसको कि वो जन्नत में बूढ़ी बन के नहीं जाएगी, यानी जन्नत में बूढ़ी जाएगी का मतलब ये नहीं है कि बूढ़े जो लोग होते हैं वो जन्नत में नहीं जाएंगे, बल्कि जन्नत में जब जाएगी तो बूढ़ी नहीं होगी, वो जवान होकर जाएगी एकदम। तो जाके उसको बताओ कि जन्नत में वो जाएगी तो बूढ़ी होकर नहीं जाएगी। क्यों? क्योंकि अल्लाह ताला फरमाता है इन अल्लाह ताला यकूल, आपने खुद दलील दी, इन्ना अंशअनाहुन्ना इंशाअ, हम उनको पैदा करेंगे नए सिरे से, फजअलनाहुन्ना अबकारा, और उनको हम पाक बाज बिक्र बनाएंगे। जो शादी से पहले सोहबत से पहले जैसे औरत होती है वैसी उनको बिल्कुल अबकार बनाएंगे, कुंवारी बना के जन्नत में डालेंगे। उर्बन अतराबा, वो उर्बन होंगी और अतराबा होंगी, जवान होंगी एकदम। तो ये यानी एकदम पाक दामन जवान औरतें होंगे, औरतें सारी बूढ़ी भी कैसी जाएगी, 90 साल की भी हो पूरे दांत, मुश्किल से उसकी एक आध बच गया हो, मुस्कुराती हो हंसती हो तो दांत नहीं जबान दिखती हो, ऐसी भी कोई बूढ़ी हो वाकई अगर ईमान वाली दीनदार हो तो वो सोचे नहीं कि मैं जन्नत में जाके लाठी मेरे जनाजे में कब्र में लाठी भी रख देना कयामत के दिन काम आएगी, आज जन्नत में काम आएगी, उसको जरूरत नहीं है। क्योंकि कयामत के दिन जो जन्नत में जाएंगे 30 और 33 साल 33 इस उम्र में सारे लोग होंगे, ये एकदम अच्छी उम्र होती है इंसान की अक्ल और जिस्म के एतबार से। तो आपने फरमाया कि बूढ़ी जन्नत में नहीं जाएगी, वो रोने लगी, तो आपने मिजाह किया, आपने कहा उसको बताओ कि बूढ़ी नहीं, उसको अल्लाह जवान करके जन्नत में डालेगा। तो ये अशमाइल मुहम्मदिया में इमाम तिर्मिज़ी ने रिवायत किया, उसको ये हसन रिवायत है। ऐसी कई मिसालें आप मिजाह करते थे। تو تعلیم کے دوران مزاح بھی کیا جا سکتا ہے، اس میں کوئی حرج نہیں ہے، بشرطے کہ با معنی ہو. اسی طرح سے کبھی آپ صلی اللہ علیہ وسلم تعلیم کے دوران غصہ بھی ہوتے تھے اور ڈانٹتے بھی تھے، کوئی چیز سکھاتے تھے تو غصہ کر کے بھی سکھاتے تھے، یہ بھی چلتا ہے اگر اس کا فائدہ ہوا. عائشہ رضی اللہ عنہ فرماتی ہیں کہ انہا اشترت نمرقتا فیہا تصاویر، انہوں نے ایک تکیہ آپ صلی اللہ علیہ وسلم کے لیے ایک پردہ بچھونا لیا آپ کے لیے جس میں تصویریں تھیں، اور ایک روایت میں کہ وہ یہ تکیہ تھا، ایک میں کہ پردہ آپ کے گھر پہ لگا ہوا تھا. فقام النبی صلی اللہ علیہ وسلم بالباب فلم يدخل، آپ دروازے پہ جا کے کھڑے ہو گئے اور آپ اندر داخل نہیں ہوئے. فقلت اتوب الى الله مما اذنبت، جب دیکھا غصے میں ہیں اندر نہیں آ رہے تو کہا کہ اللہ کے رسول میں اللہ سے توبہ کرتی ہوں، میں اللہ سے توبہ کرتی ہوں، کیا گناہ ہو گیا مجھ سے. قال ما هذه النمرقه، آپ نے کہا یہ تکیہ کیا ہے. قلت لتجلس عليها وتوسدها، کہا کہ اللہ کے رسول میں نے آپ کے لیے لایا ہے، کیوں؟ تاکہ آپ اس پر بیٹھیں اور اس پر آپ ٹیک لگائیں. قال ان اصحاب هذه الصور يعذبون يوم القيامه، یہ تصویر والے قیامت کے دن ان کو عذاب دیا جائے گا. يقال لهم احيوا ما خلقتم، ان سے کہا جائے گا جو تم نے پیدا کیا ہے، جس کے تم خالق ہو، اب روح بھی پھونکو اس میں. تم تصویر بناتے ہو، تصویر میں جان بھی ڈالو، اب تصویر بنانا اسلام میں حرام ہے. يقال لهم احيوا ما خلقتم وان الملائكه لا تدخل بيتا فيه صوره، اور فرشتے اس گھر میں داخل نہیں ہوتے ہیں جس میں تصویریں ہوں. اس کو بخاری مسلم دونوں نے روایت کیا. تو کبھی آپ ڈانٹتے بھی تھے، اور اس سے کئی روایتیں ہیں. معاذ بن جبل کو آپ نے ڈانٹا، افتان انت یا معاذ، اے معاذ تو فتنہ پیدا کرتا ہے لوگوں کے لیے، لمبی نماز پڑھائی تو کہا. تو ایسی کئی مثالیں ملتی ہیں. کبھی آپ صلی اللہ علیہ وسلم سوال پوچھنے والے کے سوال سے زیادہ جواب دیتے تھے، جب دیکھتے تھے اس کو زیادہ انفارمیشن کی ضرورت ہے. بعض اوقات سوال پوچھنے والا صحیح طور سے سوال پوچھ نہیں پاتا ہے، ایک ہی بات کے بارے میں پوچھتا ہے جبکہ اس کو دو بات معلوم ہونی چاہیے. تو آپ سوال سے زیادہ جواب بھی دیتے تھے. مثال کے طور پر ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں سأل رجل النبی صلی اللہ علیہ وسلم فقال یا رسول اللہ انا نرکب البحر، ایک آدمی نے آپ سے پوچھا اے اللہ کے رسول ہم سمندر میں ناؤ میں چلے جاتے ہیں، ونحمل معنا القلیل من الماء، ہمارے ساتھ تھوڑا سا پانی ہوتا ہے، اور زیادہ وقت ہمارا سمندر میں ہوتا ہے، مچھلیاں پکڑنے کے لیے جاتے شکار کے لیے، اور تھوڑا سا پانی ہمارے پاس ہوتا ہے پینے کا. ونحمل معنا القلیل من الماء فإن توضأنا به عطشنا أفنتوضأ بماء البحر، اگر ہم وہ پانی پی لیں، اس پانی سے وضو کر لیں تو ہم پیاسے رہ جائیں گے، پینے کا پانی نہیں رہے گا ہمارے پاس، تھوڑا سا پانی ہمارے پاس ہوتا ہے. اگر اس پانی سے نماز کا وقت ہو جائے وہیں سمندر کے بیچوں بیچ، اگر نماز کے لیے ہم وضو کر لیں پیاسے رہ جائیں گے، پانی پینے کے لیے نہیں رہے گا، سمندر کا تو پی نہیں سکتے ہیں، تو ہم سمندر کے پانی سے وضو کریں تو چلے گا کیا؟ کیا ہم سمندر کے پانی سے وضو کریں؟ فقال رسول اللہ صلی اللہ علیہ وسلم هو الطهور ماؤه الحل میتته، آپ نے کہا اس کا پانی پاک ہے، سمندر کا پانی پاک ہے، یعنی اس سے وضو کیا جا سکتا ہے، اور اس کا مرا ہوا بھی حلال ہے. سمندر کے اندر مردہ مچھلی مل جائے تو کیا ہے؟ حلال ہے. تو یہاں پر انہوں نے صرف کیا پوچھا تھا؟ وضو کے لیے پانی کے بارے میں پوچھا تھا، لیکن آپ نے دیکھا کہ جب جاتے ہیں تو کافی وقت لگتا ہوگا، اور جب پانی ختم ہو رہا ہے تو کھانا بھی ختم ہوتا ہوگا، تو آپ نے کہا کہ تمہارے لیے کیا ہے؟ اس کا جو شکار ہے اگر مردہ ہو تو وہ بھی تمہارے لیے کیا ہے؟ حلال ہے، وہ بھی تم کھا سکتے ہو. تو پینے، وضو کرنے اور کھانے سب کے بارے میں آپ نے بتا دیا. تو کبھی پوچھنے والے کو معلومات کم ہوتی ہے، اس کو یہ بھی معلوم نہیں ہوتا ہے کہ کیا پوچھنا. تو معلم کا کام ہوتا ہے کہ دیکھے واقعی اس کی ضرورت کیا ہے، اور اس کے سوال سے زیادہ جواب دے تاکہ اس کے لیے کنفیوژن باقی نہ رہے. یہ اصحاب السنن نے، ابو داؤد، ترمذی، نسائی، ابن ماجہ سب نے اس کو روایت کیا، اور احمد نے بھی، اور یہ صحیح روایت ہے. اسی طرح سے بعض اوقات اللہ کے نبی صلی اللہ علیہ وسلم خود کہتے تھے کچھ، اور اس میں اگر کنفیوژن ہو سکتا ہے کسی کو، تو آپ دوران گفتگو ہی اس کنفیوژن کو دور کر دیتے تھے وضاحت کے ذریعے سے. کیسے؟ آپ نے فرمایا من قرأ حرفا من کتاب اللہ فلہ بہ حسنۃ والحسنۃ بعشر امثالہا, جو قرآن کا ایک حرف پڑھے تو اس کے لیے ہر حرف کے بدلے میں ایک نیکی ہے اور ہر نیکی کا بدلہ اس کے 10 گنا ہے. عربی زبان میں حرف کے معنی ورڈ کے بھی ہوتے ہیں اور لیٹر کے بھی ہوتے ہیں. جو الفابیٹ ہیں اے بی سی ڈی الف با تا تھا, ان کو بھی حرف کہا جاتا ہے, اور بعض اوقات ایک لفظ کو بھی حرف کہا جاتا ہے. اب سننے والوں کو یہاں پر امکان تھا, پاسبلٹی تھی کہ ایک حرف کا مطلب کیا, الف با یا پورا لفظ, الحمد پورا لفظ ہے یا الف لام اور ہا میم دال, ان میں سے ہر ایک لفظ حرف حرف ہے یا الحمد پورا حرف ہے. تو آپ نے کہا لا اقول الف لام میم حرف, میں نہیں کہتا کہ الف لام میم پورا ایک حرف ہے, بلکہ ولیکن الف حرف ولام حرف ومیم حرف, بلکہ الف ایک حرف ہے, لام حرف ہے, میم حرف ہے. تو کل ملا کے الف لام میم میں کتنے حرف ہو گئے, 3, اور 3 نیکیاں, اور 3 نیکیوں کا 10 گنا کتنا ہوا, 30. ایک آدمی صرف الف لام میم اگر کہے تو کتنی نیکی ملے گی اس کو, 30 نیکی, اور 30 روپے ملتے رہیں گے تو کتنا خوش ہوگا. تو بولے الف لام میم پڑھو میں 30 روپے دیتا, بولے کتنے بار پڑھو, کتنے بار پڑھو بھائی, پورا پڑھو بکرا پھر کتنے دے گا, 1,00,000. الف لام میم پر 30 نیکی. آپ سوچیے الحمدللہ جب آدمی کہتا ہے قرآن میں الحمدللہ رب العالمین, کتنی نیکیاں ملتی ہوں گی, الف لام ہا میم دال, یہی کتنی ہو رہی ہیں, 50 ہو رہی کہ نہیں ہو رہی ہے. ہم اتنا پڑھے قرآن تو کتنا ثواب ملے گا, لیکن ہم لوگ کیا وقت ضائع کرتے ہیں, لیکن قرآن پڑھتے ہیں نہیں, بولے قرآن پڑھنے نہیں آتا, جتنا آتا اتنا تو پڑھ پہلے, جتنا آتا اتنا تو پڑھ, جتنا یاد ہے اتنا پڑھ بیٹھے بیٹھے. کچھ لوگ گنگناتے رہتے ہیں, کچھ لوگ کیا ترانے گاتے ہیں, کچھ لوگ کیا قوالی گاتے ہیں بھرتے جھولی, لیکن قرآن نہیں پڑھتے ہیں, قرآن نہیں پڑھتے ہیں. اور کتنے لوگ پڑھتے ہیں, صحیح نہیں پڑھتے ہیں. رمضان کے بعد انشاءاللہ روزانہ یہاں پر عشاء کے بعد اس کا اہتمام کیا جائے گا کہ جن کو قرآن صحیح پڑھنا آتا نہیں ہے وہ لوگ بیٹھ کے یعنی قرآن کو سیکھیں. اپنا قرآن الف با سے شروع کیجیے, جس کو آتا ہے اس سے آگے پڑھیے. بعض لوگ بولتے ہیں اپنا پورا راز فاش ہو جائے گا, اپنے کو پڑھنے نہیں آتا, اس لیے زندگی بھر پڑھتے ہی نہیں ہے, سوچتے ہیں کہ لوگوں کو معلوم ہو جائے گا کہ اس عمر میں مجھ کو پڑھنے نہیں آتا ہے. ارے بھائی اللہ کو پہلے سے معلوم ہے اس کو پڑھنے نہیں آتا ہے, اس سے شرما رہا نہیں ہے, یہاں شرما رہا پبلک سے. ایک آدمی جہالت ظاہر ہونے کے ڈر سے علم حاصل نہ کرے تو اس کو جہالت کے ساتھ مرنے پر راضی ہونا پڑے گا, ہے کہ نہیں. ایک آدمی جو تھوڑی دیر کی شرمندگی نہیں اٹھاتا ہے, پول گھل جائے گی اپنے اپنے کو نہیں آتا, تو زندگی بھر جاہل رہنے کی شرمندگی برداشت کرنی پڑے گی کہ اپنے آپ کو نہیں آتا. تو آدمی کو علم کے بارے میں شرمانا نہیں چاہیے, بھائی نہیں آتا اپنے کو کیا کرنے کا, بولو تم کو مارتے ہم کو کیا کرتے, جان لیتے ہماری نہیں آتا ہم, اب پڑھا ہم کو. یہ آدمی کا ہاں دل کا بوجھ ہلکا ہو گیا, ایک دم خالی ہو گیا, نہیں آتا ہم کو, کتنا اچھا لگتا ہے, آپ سیکھنے کا راستہ کھل جاتا ہے. لیکن آتا کیا, آتا آتا لیکن بتا رہا نہیں کچھ, کس کتنا آتا, پڑھ کے ذرا بتاؤ. نہیں ہم لوگ بہت خاص 12 رات کو تہجد میں پڑھتے ہیں ہم لوگ, اسی لیے بہت سارے لوگ امام صاحب ذرا آگے بڑھو تم نماز پڑھاؤ, نہیں نہیں میں نہیں پڑھاتا, بہت متقی ہے, اللہ سے پڑھیں گے تو معلوم پڑے گا اس کو پڑھنا ہی نہیں آتا ہے, ڈرتے امامت سے. کیوں, اس لیے پڑھنا آتا نہیں, معلوم پڑ جائے گا پڑھنا آتا نہیں ہے. قرآن صحیح نہیں پڑھ سکے مسلمان, اللہ اکبر, اتنا بڑا کلام ہے اس کو پڑھنے نہیں آتا ہے. اچھا پڑھنے نہیں آتا کوئی غم کی بات نہیں ہے, سیکھنے کا شوق بھی نہیں, تو پڑھنے نہیں آتا یہ گناہ نہیں ہے, لیکن سیکھنے کی کوشش نہیں کرتا یہ گناہ ہے. قرآن سیکھنا چاہیے. بہرحال یہ ترمذی کی روایت جو میں نے بیان کی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کا یہ بھی طریقہ تھا کہ کچھ چیزیں میں ختم کر رہا ہوں اس کو, کہ کوئی اگر بیچ میں ڈاؤٹ کچھ پیدا کرے, اس کو کوئی ڈاؤٹ ہو سمجھ میں نہیں آ رہا, آپ کچھ بات بیان کرتے, اگر کوئی طالب علم آپ سے کوئی اشکال پیش کرتا تو آپ ناراض نہیں ہوتے تھے, جیسے بہت سارے لوگ ناراض ہو جاتے ہیں ایسا کیسا تو ناراض ہو جاتے ہیں, آپ جواب دیتے تھے سمجھاتے تھے, کیونکہ معلم کو ناراض نہیں ہونا چاہیے. ہاں کوئی بدتمیزی کرے تو اس پہ ناراض ہو سکتے ہیں, کوئی مذاق اڑائے معلم کا تو ناراض ہو سکتا ہے معلم, اور چاہے تو اخلاق کے ساتھ جواب دے سکتا ہے, نرمی بھی اختیار کر سکتا ہے, اس کو اختیار ہوتا ہے اس میں. عائشہ رضی اللہ عنہ فرماتی ہیں قال رسول اللہ صلی اللہ علیہ وسلم لیس احد یحاسب الا ہلک, جس کا بھی حساب لیا گیا وہ ہلاک ہوگا, جس کا بھی حساب لیا گیا وہ ہلاک ہوگا. قالت حضرت عائشہ فرماتی میں نے کہا یا رسول اللہ جعلنی اللہ فداک, اللہ مجھ کو آپ کا فدا بنا دے, آپ کا فدیہ بنا دے. الیس یقول اللہ عز وجل, کیا اللہ نے ایسا نہیں کہا قرآن میں, یعنی آپ تو کہہ رہے ہیں کہ حساب لیا گیا تو گیا کام سے جہنم میں وہ ہلاک ہوگا, لیکن اللہ تعالیٰ نے کیا کہا قرآن میں فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا, کہ جس کے دائیں ہاتھ میں نام اعمال دیا گیا, عمل کی کتاب دی گئی, تو اس کا حساب آسان حساب لیا جائے گا. تو یہ آدمی تو کامیاب ہونے والا ہے, تو حساب لے کے بھی پاس ہو رہا نا یہ آدمی, اس کا آسان حساب لیا جائے گا, دائیں ہاتھ میں اعمال نامہ دیا جائے گا, خوشی خوشی گھر والوں کے پاس لوٹے گا, جنت میں جائے گا, تو حساب کے باوجود یہ کامیاب ہو رہا نا. ایسا کیسا پھر آپ تو بول رہے حساب لیے تو ہلاک, اور قرآن میں کیا ہے حساب آسان لیا گیا تو کامیاب, تو حساب لے کے کامیاب کیسا ہو سکتا ہے, آپ تو کہہ رہے ہیں ہلاک ہوگا, یہ کانٹرڈکشن دکھ رہا ہے تھوڑا. اب غصہ ہوئے نہیں, آپ نے کیا کہا ذاک العرب, ذاک العرب یعرضون, آپ نے کہا یہ تو بس پیشی ہوگی. اس حساب کا مطلب کیا ہے کہ اس کا اعمال نامہ اس کے سامنے پیش کیا جائے گا. یہ کیا تھا؟ ہاں کیا تھا, یہ کیا تھا؟ ہاں صاحب کیا تھا میں نے, یہ کیا تھا؟ ہاں میں نے کیا تھا, یہ کیا ہے نا ایزا, ہاں چل تیرے کو معاف کر دیا جا. یہ پیشی ہوگی, اس کو اعمال جتائے جائیں گے تو نے کیا, اس کو اعمال نامہ دکھایا جائے گا. تو اس کو کیا کہا آپ نے, یہ آسان حساب ہے, اس کے اکاؤنٹ سامنے رکھے جائیں گے, کہے جائیں گے تو نے کیا ہے نا, اور ہاں میں نے کیا ہے, معاف تو جا تیرا سب صاف. تو یہ کیا ہے, اس کو آسان حساب کہا گیا ہے, بس پیشی اس کی ہوگی, اس کو بتایا جائے گا. جیسا کہ حدیث میں نے بتایا تھا اللہ پردہ ڈال کے بعض بندوں کو ان کا حساب لے گا, گنائے گا سارے گناہ, وہ کہ ہاں میں نے کیا, ہاں میں نے کیا, ہاں میں نے کیا. اللہ کہے گا میں نے دنیا میں بھی تجھ پر پردہ ڈالے رکھا, آج بھی میں تیرے گناہوں کو بندوں سے چھپاؤں گا, جا تیری مغفرت میں نے کر دی. اللہ جس کی چاہے مغفرت کرے. تو یہ آسان حساب ہوگا کہ بس ان کو گنوا دیا جائیں گے ان کے اعمال, ادھیڑا نہیں جائے گا. کیوں کیا ایسا؟ اس لیے آپ نے فرمایا من نوقش الحساب حلق, لیکن یہ تو پیشی ہوئی, لیکن جس کا حساب ادھیڑا گیا, ڈیٹیل پوچھنا شروع کر دیے اس سے, وہ آدمی تو ہلاک ہو کر رہے گا. جس سے وائے کیوں ایسا کیا تو نے, اس سے جب پوچھنا شروع کر دیا جائے اور ایک ایک گناہ اس کا شروع ہو جائے معاملہ, تو ایسا ادھیڑنا شروع کر دیا جائے تو یہ ہلاک ہوگا. تو ایک کنفیوژن تھا حضرت عائشہ کا, اللہ کے نبی صلی اللہ علیہ وسلم کیا کیا, کلیریفیکیشن اس کا کر دیا. اس لیے بہت سارے لوگ جو حدیثوں کو عقل کی وجہ سے انکار کرتے وہ اس کو دیکھے ہیں. کبھی ایسا ہو سکتا ہے صحابی کو بھی ایک نبی کی بیوی کو بھی ایک بات نہیں سمجھ میں آئی ہے, اس کو وہ کانٹرڈکشن سمجھنے لگے, اس کو وہ تضاد اور ایک دوسرے سے ٹکرانے والا سمجھنے لگے. لیکن رجوع کس کی طرف کرنا پڑے گا سمجھنے کے لیے؟ نبی صلی اللہ علیہ وسلم. قرآن بھی آدمی صحیح نہیں سمجھ سکتا ہے جب نبی صلی اللہ علیہ وسلم کی حدیثوں سے استفادہ نہ کرے. تو یہ بخاری اور مسلم کی روایت ہے. تو اس سے معلوم ہوا آپ صلی اللہ علیہ وسلم ناراض نہیں ہوتے تھے سوال پوچھنے پر, آپ جواب دیتے تھے. اسی طرح سے اللہ کے نبی صلی اللہ علیہ وسلم کا ایک طریقہ یہ ہے کہ آپ بیماری بھی بتاتے تھے اور علاج بھی بتاتے تھے. آپ نے فرمایا دب الیکم داء الامم قبلکم الحسد والبغضاء, پچھلوں کی بیماری تم میں بھی آئے گی. کون سی بیماری؟ حسد کی بیماری. کل آپ اس سے پہلے دیکھا آپ نے تفسیر میں, حسد کی بیماری جیلسی, اور بغضاء کینہ کپٹ, دل میں ایک دوسرے کے خلاف دشمنی پالنا. ہی الحالقہ, یہ مونڈ دیتی ہے. لا اقول تحلق الشعر ولكن تحلق الدین, میں نہیں کہتا کہ یہ بالوں کو مونڈ دیتی ہے, یہ دین مونڈ دیتی ہے. اور آپ نے یہ بیماری بتائی, اس کے بعد آپ نے کیا کہا؟ آپ نے کہا والذی نفسی بیدیہ, اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے, لا تدخل الجنۃ حتی تؤمنوا, تم جنت میں جا نہیں سکتے جب تک کہ تم ایمان نہ لے آؤ. ولا تؤمنوا حتی تحابوا, اور تم اس وقت تک کہ واقعی مومن نہیں ہو سکتے جب تک کہ تمہیں آپس میں محبت نہ پیدا ہو جائے. افلا انبئکم بما یثبت ذاکم لکم, क्या मैं तुमको ऐसी चीज न बताऊं कि जब तुम उसको करने लगो तो अल्लाह तुम्हारे दिलों में मोहब्बत पैदा कर दे आपस में, अक्षु सलाम बैनकुम, आपस में सलाम को आम करो। तो बीमारी बताई, उसका नुकसान बताया और उसका इलाज आसान बताया, सलाम करना शुरू करो, बाकी सब सही हो जाता है। अक्षु सलाम बैनकुम, तुम्हारे दिलों का कीना कपट हसद कब दूर होगा? जब तुम सलाम करने लगोगे। अब बताइए, एक आदमी उसका बुरा चाह रहा, कैसा तो ये फेल हो जाना, कैसा तो इसका नुकसान होना, और क्या बोल रहा है उसको? अल्लाह तुमको सलामत रखे। उसकी सलामती भी चाह रहा है और दिल में भी रख रहा, हो सकता है नहीं, जो जबान से कहेगा वाकई सोच के सलाम करेगा, वो बोलेगा उसकी जबान से तो उसको सलामती की दुआ कर रहा हूं और दिल में तमन्ना क्या कर रहा हूं कि इसका बुरा हो, ऐसा हो सकता है, दिल का साफ होना शुरू हो जाएगा, उसको क्या होगी, शर्म आएगी कि मैं सलाम भी कर रहा हूं ऐसा भी कर रहा है, तो उस आदमी के दिल में मोहब्बत पैदा हो जाएगी। ये तिर्मिजी और अहमद की रिवायत है। इसी तरह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का यह भी तरीका है कि आप तालिब इल्म की हिम्मत अफजाई करते थे, उसकी तारीफ करते थे, एनकरेजमेंट इसको कहते हैं, और यह बहुत अहम फैक्टर होता है, साइकोलॉजिकल फैक्टर होता है स्टूडेंट्स के लिए। एक तालिब इल्म को आप बार बार ये करो, क्या इसको आता ही नहीं, बहुत सारे लोगों की बीमारी होती है, ये मेरा गुड्डू ये बड़ा होशियार इंजीनियर पायलट बनेगा, और ये चुन्नू ये तो कुछ काम का ही नहीं है, इसका दिमाग ही नहीं चलता। अब वो सुन सुन के उसका दिमाग ही बंद हो जाता है, बार बार जो भी मेहमान आता है उसके सामने, गुड्डू बहुत होशियार है, चुन्नू चुन्नू थोड़ा सा एक थोड़ा पीछे रहता है, ये दायरे लेके आता है, इसकी नोटबुक में गोल गोल दिखते हैं सब। तो इस तरह से जो है, यानी बच्चों की हिम्मत तोड़ने से बच्चे नाकाम होते हैं, साइकोलॉजिकली बहुत ज्यादा टॉर्चर होता है उनके लिए, और आप उसको प्रोग्राम कर रहे हो, तू फेल है, उसको फेल ही बना देते आप उसको। हिम्मत अफजाई, एनकरेजमेंट इंप्रूवमेंट का बहुत अच्छा जरिया है, इसको याद रखिए, एनकरेजमेंट इंप्रूवमेंट का बहुत अच्छा जरिया है। किसी को आप थपथपा, बहुत अच्छा किया तुमने, अगली मरतबा और अच्छे से कर, कितना अच्छा किया, देखो बच्चा कितना प्यारा बच्चा, इसने क्या किया, कितना अच्छा लिखा, उसने कीड़े मकोड़े बनाया है, लिखा है उल्टा सीधा कुछ भी, लेकिन आप बोलो देखो कोशिश किया इसने, कितना अच्छा किया इसने, इससे आगे तो बढ़ सकता है, तो बहुत सलाहियतमंद है, तो और आगे का है, दूसरों को बता देखो कितनी अच्छी मेहनत किया इसने, बच्चा थोड़ा हिम्मत आती, हिम्मत सलाहियतें पैदा करती है, और हिम्मत नहीं हो तो सलाहियतों के बावजूद आदमी नाकाम होता है, इसको याद रखिए, हिम्मत से सलाहियतें पैदा होती, सलाहियतों की गारंटर होती हिम्मत आदमी की, करेज जो है बाकी क्वालिटीज का गारंटर होता है, करेज ही नहीं आदमी के अंदर तो बाकी सारी लाइट डिम हो जाती पूरी। आप सल्लल्लाहु अलैहि वसल्लम सहाबा को इनकरेज करते थे। अबू हुरैरा रजी अल्लाह तआला कहते हैं, अन्नहु काल कुल्तु या रसूलल्लाह मन असअदु नास बिशफाअतिक यौमिल क़ियामा, अल्लाह के रसूल क़यामत के दिन आपकी सिफारिश का सबसे ज्यादा हकदार कौन होगा? فقال لقد ظننت يا ابا هريره الا يسالني عن هذا الحديث احد اول منك, ابو هريره مجھکو معلوم تھا, مجھکو یقین تھا کہ تجھ سے پہلے یہ سوال کوئی اور نہیں پوچھے گا, کیوں؟ لما رايت من حرصك على الحديث, میں نے حدیث کے بارے میں تیری جو طلب دیکھی ہے مجھکو معلوم تھا تو ہی پہلے سب سے پوچھے گئے, مجھکو معلوم ہے تجھکو حدیث کا بڑا شوق ہے, तो ये सवाल मुझको यकीन था कि तुझसे पहले कोई और नहीं पूछेगा, तू ही पूछेगा, मुझको मालूम था ये, तुझको जो शौक है हदीस का उसकी वजह से मैंने गुमान किया था। असअदु नास बिशफाअति यौमिल क़ियामा, क़ियामत के दिन मेरी सिफारिश का सबसे हकदार आदमी वो होगा, मन क़ाला ला इलाहा इल्लल्लाह खालिसन मिन क़िबल नफ्सिही, जो खालिस दिल से अपने दिल के इखलास के साथ ला इलाहा इल्लल्लाह कहे, सबसे ज्यादा मेरी सिफारिश का हकदार वो होगा। इसको इमाम अल बुखारी ने रिवायत किया। इसके अलावा आप देखिए, इब्ने उमर के बारे में रिवायत है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा, इन अब्दुल्लाह रजुलुन सालिह लौ काना युसल्ली मिन अल-लैल, अब्दुल्लाह कैसा अच्छा इंसान है, अब्दुल्लाह इब्ने उमर हजरत उमर के बेटे, अब्दुल्लाह इब्ने उमर कैसा प्यारा इंसान है, कितना अच्छा नेक इंसान है, काश कि वो रात को तहज्जुद भी पढ़ता, कैसा अंदाज है आप देखिए, कैसा अच्छा आदमी है, कितना अच्छा होता है रात को तहज्जुद भी पढ़ता है। नाफे कहते हैं इसका असर ये हुआ कि फलम यजल बाद ذلك يكثر الصلاة, इसके बाद अब्दुल्लाह इब्न उमर रजी अल्लाह तआला हमेशा बहुत नमाज पढ़ते थे रात में, एनकरेजमेंट आदमी को एक्टिवेट करता है।